नमस्कार, कार्यक्रम खुल्ला मञ्चमा यहाँलाई हार्दिक स्वागत गर्छौं। रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा हामी आज पनि लगातार तीन घण्टासम्म यो कार्यक्रम खुल्ला मञ्च लिएर आएका छौं र यो तीन घण्टे बसाईमा यहाँको पनि साथ रहनेछ भन्ने आशा पनि हामीले लिएका छौं। अनि यो बसाईमा तपाईसँगै रहनका लागि आएकी छु म प्रमिला मानन्द
र म शान्ता थापा। कार्यक्रम खुल्ला मञ्चमा आज पनि हामी विविध विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौं र आज विशेष गरी हामी ओपन स्पेसको बारेमा या आफ्नो खुला ठाउँको बारेमा कुराकानी गर्छौ।
यो हामीले गएको वर्ष जुन पर्यटन वर्ष भनेर मनायौं, यो बेलामा पर्यटन वर्षको लागि भनेर आएको यो गीत हो। मिठो गीतमा हामी धेरै कलाकारहरूको स्वर पनि सुन्यौं। अब यो गीतपछि भने आजको हाम्रो नियमित स्तम्भतर्फ हामी जाँदैछौ। मंगलबार हो, यसरी हामी आज पनि आएका छौं हामी वरपरका सार्वजनिक खुला स्थल बारेको बहस लिएर। अनि आजको यो कार्यक्रम उत्पादनमा सधैँ जस्तै हामीलाई सहयोग गरेको छ इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप, फोर्ड फाउण्डेशन र सोशियल साइन्स बहाले। अनि हामी आजको यो कार्यक्रममा पनि हामी वरपरका एउटा मात्रै खुल्ला स्थानको बारेमा बहसमा केन्द्रित नभइकन समग्रमा धेरैवटा उदाहरणहरूलाई आज प्रस्तुत गर्ने प्रयास हामीले गरेका छौं र यो हाम्रो प्रयासमा आज हामीलाई सहयोग गर्नुभएको छ एनजीओ फोरमका कार्यकारी निर्देशक त्रिरत्न मानन्दरले। हाम्रो स्टुडियोमा हामीले निम्त्याएका छौं, यहाँलाई स्वागत गर्छौं। नमस्कार,
धन्यवाद।
हामीले यो खुल्ला स्थानहरूको बारेमा जब कुराकानी गर्छौं होइन, प्राय यस्तो कुनै पनि संस्थाहरू यो खुल्ला स्थानकै लागि भनेर वा खुल्ला स्थानहरूको संरक्षणका लागि भनेर यसरी निजी स्तरबाट निजी स्रोतबाट सञ्चालन भएको हामी पाउँदैनौ अघि।
हजुर, यो खुल्ला स्थान चाहिँ सबैको सरोकारको विषय हो भएर पनि अब खुल्ला स्थान के का लागि भन्ने कुरा चाहिँ अब अस्पष्ट छ। अनि जुन चिजको लागि जुन प्रयोजनको लागि खुल्ला स्थान हुन्छ त्यही हिसाबले चाहिँ संस्थाहरू लागिरहेको हुन्छ। हामी पनि विशेष गरेर अब खुल्ला स्थानकै लागि भनेर भन्दा पनि हामी अलिकति चाहिँ खानेपानी र सरसफाई क्षेत्रमा पैरवीको काम अगाडि बढ़िरहेको हुँदाखेरि हाम्रो एउटा कार्यक्षेत्र भनेको चाहिँ परम्परागत पानी प्रणाली र त्यसमा पनि विशेष गरेर ढुङ्गे धाराहरूको कुरा छ। अब ढुङ्गे धाराको पानी कहाँबाट झर्छ भन्दाखेरि यो चाहिँ कुनै मुहान भूमिगत जल भण्डारको मुहानबाट झर्छ र भूमिगत मुहानको जल भण्डारमा पानी भरिनको लागि खुल्ला स्थानबाट वर्षातको पानी बिस्तारै तल छिर्नुपर्छ। यसरी चाहिँ हामीले चाहिँ सुरुमा ढुङ्गे धाराको संरक्षणको कुरा अगाडि बढ़ायौं। ढुङ्गे धारामा पानी नै झर्दैन, अब ढुङ्गाको टुटी मात्र संरक्षण गर्ने हो कि भन्ने पनि हामीलाई चुनौती आयो। भनेपछि अब पानी झरेको ढुङ्गे धाराको संरक्षणका लागि हामी अगाडि बढ्दै जाँदाखेरि चाहिँ हामी चाहिँ त्यो ढुङ्गे धारामा पानी ल्याउने कुलो पुग्यौं, त्यसपछि भूमिगत जल भण्डार पुग्यौं, भूमिगत जल भण्डारमा पानी सिंचन गर्ने पोखरीहरू पुग्यौं, अनि पोखरीहरूको पनि खोतल्दै जाँदाखेरि त त्यो पोखरी चाहिँ आजभोलि चाहिँ अब खुल्ला स्थान, त्यसपछि त्यो पनि अतिक्रमण भएर हराएर गएको अवस्था हुँदाखेरि हामी यसरी चाहिँ खुल्ला स्थानको पनि संरक्षण गर्नुपर्छ भन्ने काममा चाहिँ जोडिन आएका हौं।
यति हुँदाहुँदै जस्तो यहाँले भन्नुभयो नि, खानेपानीको क्षेत्रमा काम गर्ने मानिस होस् वा सरसफाई क्षेत्रमा काम गर्ने संस्था होस् वा त्यो बाहेक अब कृषिको क्षेत्रमा वा अरू कुनै पनि पर्यटन क्षेत्रमा जस्तोसुकै क्षेत्रमा काम गर्ने मानिस किन नहोस्, आखिरमा काम गर्ने खुल्ला स्थानकै संरक्षणको लागि हो नि। तर यति हुँदाहुँदै पनि खुल्ला स्थानको संरक्षण किन कुनै पनि संस्थाको प्राथमिकतामा नआएको होला अगाडि?
मैले अघि नै भने संस्थाहरू चाहिँ छन्, अब यसलाई खुल्ला स्थानको रूपमा भन्दा पनि कसैले पोखरी संरक्षण भनेर लागेको होला, कसैले चाहिँ अब यो सांस्कृतिक सम्पदा हो, बाहा छ, चोक छ, बही छ, होइन, सांस्कृतिक सम्पदाको हिसाबले सांस्कृतिक सम्पदा संरक्षणमा लागेका संस्थाहरू लागेका होलान्, कुनै चाहिँ अब समुदायकै क्लबहरू होला अथवा सामुदायिक गुठीहरू होला, यी सबै चाहिँ संस्थाहरूले आफ्नो किसिमले चाहिँ लागिरहेको छ। तर प्रष्ट रूपमा एउटै संस्थाले खुल्ला चौर सबैलाई चाहिँ हामी संरक्षण गर्छौं भनेर चाहिँ आउन गाह्रो पनि जस्तो लाग्छ मलाई, किनभने यो अलिकति मल्टी सेक्टरल नै छ।
अब अघि यहाँले भन्नुभयो जस्तो अहिले चाहिँ ढुङ्गे धाराहरूलाई पहिचान गर्दै गर्दै हामी त्यो ठाउँसम्म पुग्यौं भनेर, होइन, अब 2000 लगभग 121 वर्ष अगाडि खानेपानीका धाराहरू पनि बिछ्याइएको हामीसँग तथ्याङ्क छ, अहिलेसम्म आउँदाखेरि चाहिँ कति छन् अहिले यहाँको जानकारीमा छ, जस्तो अब कति छन् अहिले बाँकी
ढुङ्गे धारामा
जतिमा पानी आउँछ अहिले?
पानी आउने ढुङ्गे धाराको संख्या त कम छ, 384-85 ढुङ्गे धाराहरू चाहिँ हामीले उपत्यकाभरि फेला पार्यौं, त्यसमध्येमा अहिले 40% जति ढुङ्गे धारामा चाहिँ पानी झरिरहेको अवस्था छ, त्यो पनि वर्षै पछि पानी झर्ने ढुङ्गे धाराहरू चाहिँ अलिक कम नै छन्।
अब यसो यो तथ्याङ्क यहाँले दिइरहनु भएको बेलामा यसले कहीँ न कहीँ जो खुल्ला स्थानहरूको छ पहिलाको अवस्था होइन त्यसमा केही न केही अतिक्रमण भयो वा कुनै न कुनै किसिमले ह्रास पुग्यो भनेर अनुमान चाहिँ गर्न सकिन्छ?
अनुमान होइन, यो त प्रष्टै छ होइन। जस्तो 300 लगभग 400 भनौँ न, लगभग 400 ढुङ्गे धाराहरूको अहिले कुरा हामी गरिरहेका छौँ। अहिले पनि तपाईँले सामान्य मानिसलाई ढुङ्गे धाराको विषयमा सोध्नुभयो भने उहाँहरूले चाहिँ कहाँ ढुङ्गे धारा, अहिले त छँदै छैन ढुङ्गे धारा, पानी नै छैन भन्नुहुन्छ कि। किन भन्दाखेरि हामीले एकदमै हाम्रो दैनिक जीवनमा आउँदा जाँदा हाम्रै घर छेउको हामी बाटो पर्ने ठाउँको ढुङ्गे धाराहरू हेऱ्यौँ भने सबैजसो ढुङ्गे धाराहरूमा पानी झरिरहेको अवस्था छैन। त्यसैले जेनरल इम्प्रेसन चाहिँ के छ भन्दाखेरि ढुङ्गे धारा सबै सुकिसक्यो भन्ने छ होइन। हामीलाई पनि त्यस्तै नै लागेको थियो। हामीले चाहिँ यही 4-5 वर्ष अगाडिदेखि चाहिँ ढुङ्गे धाराहरूको यो म्यापिङ गर्ने, पानीको परिणाम कति छ भन्ने चाहिँ नाप्ने हेर्ने यो सबै गर्दाखेरि अहिले पनि पानी झरिरहेको ढुङ्गे धाराहरूले वर्षाको समयमा चाहिँ झन्डै झन्डै 7.5 MLD, यो भनेको चाहिँ 75 लाख लिटर पानी दिइरहेको छ। र 75 लाख लिटर पानी भनेको चाहिँ अहिले केयुकेएलले ड्राई सिजनमा यस्तै 75-80 लाख लिटर पानी बाँडिरहेको छ। भनेपछि अहिले जुन चाहिँ सरकारी निकाय पानी दिने जुन निकाय छ त्यसले जति पानी उत्पादन गरिरहेको छ, वितरण गरिरहेको छ, त्यति नै पानी अहिले ढुङ्गे धाराहरूले दिइरहेको छ अहिले सुकेको अवस्थामा पनि होइन। यो 400 ढुङ्गे धाराहरू सबैबाट पहिला जस्तो नै पानी झर्ने हो भने सायद चाहिँ अब हाम्रो पानीको दुःख धेरै नै कम हुन्छ भन्ने हामीले यहाँ भन्न सक्छौँ। अहिले
अब यो नियमित रूपमा जुन धाराहरूबाट पानी आइराखेका छन् नि होइन, ती पानीहरू आउनुमा चाहिँ ओपन स्पेस अलि नजिकै भएको हुनाले चाहिँ आएको हो कि के देखाएको छ यहाँहरूको अध्ययनमा, जस्तो धेरै ओपन स्पेस भएको ठाउँबाट चाहिँ त्यो
ढुङ्गे धारासँग चाहिँ मैले अघि पनि भने होइन, ढुङ्गे धारा हेर्दाखेरि चाहिँ ढुङ्गाको टुटिएर पानी मात्र देखिन्छ, तर ढुङ्गे धारासँग जोडिएको चाहिँ के छ भन्दाखेरि ढुङ्गे धारामा पानी झर्ने ठाउँ, ढुङ्गे धाराको मुहान, त्यो मुहान भनेकै खुला ठाउँ हो। त्यो चिज चाहिँ अहिले हामी पनि बिस्तारै बुझ्दैछौँ, हामीले अझै धेरैलाई बुझाउन बाँकी छ होइन। यहाँले भन्नुभयो चाहिँ ढुङ्गे धारामा पानी धेरै झर्ने सहर भनेको चाहिँ अहिले ललितपुर हो होइन। ललितपुरमा 61 ढुङ्गे धाराहरू पत्ता लागेको मध्येमा 47 अझै पनि एकदम राम्रो पानी झरिरहेको छ भनेको चाहिँ संख्यामा कम भएर पनि पानी झर्ने पर्सेन्टेज चाहिँ त्यहाँ बढी छ। किन त भन्दाखेरि त्यो ढुङ्गे धाराको पानी झर्ने प्रणाली चाहिँ त्यहाँ अझै पनि पुरै बिग्रिसकेको अवस्था छैन, र त्यो हुनुमा चाहिँ पक्कै पनि त्यहाँको पोखरी र खुल्ला चौरको भूमिका धेरै छ।
अब नि हामीले यो ढुङ्गे धाराको कुरा गर्दा, ढुङ्गे धाराहरू पानी लिनका लागि अहिले हामीले प्रयोग गरिरहेका छौँ होइन, अनि कहीँ कहीँ त यो स्टोरेज ट्याङ्क भनेर एउटा ठूलो ट्याङ्क जस्तो बनाएर त्यहाँनिर पानी जमा गर्ने पनि काम कहीँ कहीँ भएको हामी देख्छौँ। यो अहिलेको प्रयोग भयो, तर पहिला पहिला हामीले यदि गीतहरू सुन्ने हो, कथाहरू सुन्ने हो भने ढुङ्गे धारामा बसेर मानिसहरूले गफसफ गर्ने गरेको, अब माया प्रेम लाउने गरेको होइन, अनि ठूलो अगाडिको पुस्ताले पछिल्लो पुस्तालाई आफ्नो केही अब जुन सिपहरू हुन्छ, ज्ञानहरू, त्यो हस्तान्तरण गर्नलाई प्रयोग गरेको भन्ने हामी पाउँछौ। यो ढुङ्गे धारा संरक्षण नहुनुमा, गर्न गाह्रो हुनुमा एउटा यो पनि हामीबाट चुक भइरहेको हो कि मानिसहरूलाई पानी लिनकै लागि मात्रै हामी ढुङ्गे धारामा जान अहिले प्रेरित गर्छौ नि त।
अब हामी पानीमै काम गर्ने संस्था भएको हुनाले हामीले पानीको स्रोतकै रूपमा ढुङ्गे धारालाई हेर्छौँ पक्कै पनि। तर ढुङ्गे धारा भनेको पानीको स्रोत मात्रै होइन, यहाँले भन्नुभएको छ त्यसमा चाहिँ हाम्रो जीवनशैली नै जोडिएको छ। पुरानो जीवनशैली भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो दिनचर्या कसरी सुरु हुन्छ, हामी बिहान उठेपछि हाम्रो चाहिँ अब स्नान गर्नु पर्यो, मुख धुनु पर्यो, त्यो चाहिँ हाम्रो घरमा धारा थिएन त्यो बेलामा। हाम्रो पुर्खाहरूले चाहिँ अब पानीको स्रोतको लागि ढुङ्गे धारा बनाए, घर वरपर नै ढुङ्गे धारा हुने भएपछि त्यही नै गएर आफ्नो दिनचर्या सुरु गर्ने, र हामी चाहिँ सुरुमा बिहान चाहिँ अब चोखो हुने बित्तिकै चाहिँ हाम्रो चाहिँ फेरि पूजापाठ पनि गर्नुपर्ने भयो। ढुङ्गे धारा परिसरमा विभिन्न देवी देवताको मूर्तिहरू पनि राखेको हुन्छ, आफ्नो स्नान गर्ने के गर्ने गरिसकेपछि त्यहाँ चाहिँ पूजा पनि गर्ने, त्यसपछि त्यहाँबाट दिनचर्या सुरु गर्ने, यो चलन थियो पहिला। अब अहिलेको अब चाहिँ जीवनशैली परिवर्तन हुँदै गयो, मानिससँग व्यस्तता पनि बढी भयो, अनि घर घरमा नै पानी चाहियो, अब त हामीलाई कोठामा भान्सामा नै पानी चाहिने भइसकेपछि धारा चाहियो होइन। त्यो हिसाबले अब मन्दिरको देउता पनि हामीले घरमा पूजा कोठामा सारिसक्यौँ, ढुङ्गे धाराको पानी पनि अथवा पानी पनि हामीले आफ्नो कोठामा सारिसक्यौँ। त्यसैले जीवनशैली मात्र परिवर्तन भएको हो, पानीको महत्व घटेको छैन। र अहिले चाहिँ यो पाइपलाइनबाट पानी आउन छोडेपछि अब हाम्रो कोठामा पनि धारा मात्रै छ, टुटी मात्रै छ, पानी त छैन। अब पानी कहाँ छ भनेर खोज्दै जाँदाखेरि फेरि चाहिँ हामी ढुङ्गे धारातिर्फ फर्किँदैछौँ, किनभने अहिले पनि ढुङ्गे धाराले शताब्दीदेखि निरन्तर पानी हामीलाई दिइरहेको छ।
कुनै पनि ढुङ्गे धारामा नि काठमाडौँमा ललितपुरमा भक्तपुरमा होइन कुनै पनि ढुङ्गे धारामा जस्तो अहिले हामी सुन्छौँ अरू गाउँहरूमा क्षेत्रहरूमा यो विभिन्न जातको लागि छुट्टै छुट्टै ढुङ्गे धारा भएको भनेर काठमाडौँमा ललितपुरमा भक्तपुरमा यसरी जातका लागि भनेर कुनै ढुङ्गे धारा छुट्याएको तपाईँलाई थाहा छ
मलाई त्यस्तो चाहिँ थाहा छैन तर परम्परागत हाम्रो नेवार बस्ती जुन बसोबासको स्थितिलाई हेऱ्यौँ भने मैले कता पढेको थिएँ यो होइन त्यो विभिन्न किसिमको जात जातिलाई विभिन्न क्षेत्र वर्गीकरण गरेर बस्ती बसाउने चलन थियो त्यो हुँदाखेरि अलिकति बाहिर बाहिर आउटर मार्जिनमा चाहिँ अलिक तल्लो जात भनेर भनिने जातहरूको भयो भने अनि चाहिँ सेन्टरमा चाहिँ राजदरबार राजदरबारसँगै अलि त्यसपछि पुरोहित अनि त्यसपछि राजदरबारलाई प्रत्यक्ष काम लाग्ने यो गर्दै गर्दै यसरी चाहिँ बस्तीमा बस्ने सहरभित्र पनि कुन ठाउँमा कुन जातिको बस्ने भन्ने विशेष त्यो एरिया नै छुटिएको हुँदाखेरि अनि जुन एरियामा जसको बसोबास भयो पक्कै पनि त्यो ठाउँको ढुङ्गे धारामा उहाँहरूको बाहुले त हुने भयो तर त्यसरी गर्दाखेरि ढुङ्गे धारामा अर्को जातले पानी लिन नहुने भन्ने त मलाई अहिलेसम्म थाहा छ
जस्तै हामीले यो काठमाडौँको दरबार क्षेत्र नजिकै रहेको मरुहिटीको कुरा गर्ने हो भने सबैजनाले त्यहाँनिर गर्छ यसरी हेर्दाखेरि नि ढुङ्गे धारा जस्तो ठाउँ यो जुन सार्वजनिक खुला ठाउँ हो नि होइन यो ढुङ्गे धारा जस्तो ठाउँले हाम्रो मुलुकमा पहिला पहिला मानिसहरूलाई एकबद्ध बनाउनका लागि एक सूत्रमा बाँध्नका लागि एउटा राम्रो ठाउँको रूपमा काम गरेको जस्तो यहाँलाई लाग्छ कि लाग्दैन
त्यो पक्कै पनि हो अब यो सार्वजनिक ठाउँ भनेकै चाहिँ सबैको गतिविधि हुने सबैजना जम्मा हुने भेट हुने ठाउँ हो अब त्यहाँ गएर चाहिँ सबै किसिमको क्रियाकलाप त त्यहाँ हुने नै भयो अब हुनलाई बाहना चाहिँ पानीको भयो पानी लिन जानु पर्यो पानी लिनलाई त्यहाँ जाँदाखेरि त्यो सँगसँगै मान्छेहरूको चिनाजानी हुने भेटघाट हुने अनि त्यही भेटघाटकै क्रममा चाहिँ आफ्नो चाहिँ दैनिक जीवनको आफ्नो व्यवसायको आफ्नो अरू अरू चिजको कुराहरू गर्नेदेखि लिएर तपाईँले भन्नुभएको छ मायाप्रीति लाउनेदेखि लिएर अब विशेष गरेर पानी लिन जाने महिलाहरू भयो होइन अनि त्यसपछि चाहिँ अब महिला मात्र त त्यहाँ जाने भएन पुरुषहरू पनि जानु भयो यो सबै चिजहरू चाहिँ जोडिएको पक्कै पनि छ
कुनै पनि संरचनामा हामीले पहिलेका संरचनाहरूलाई यसो हेर्ने हो भने त्यो संरचनालाई बचाउनका लागि कुनै न कुनै किसिमको एउटा व्यवस्था चाहिँ मिलाएको हुन्छ त्यो बनाएर त्यसलाई त्यतिकै अलपत्र चाहिँ छोडेको हुँदैन रहेछ कुनै जात्राको नाममा वा कुनै चाडको नाममा वा होइन भने त्यस्तै त्यो स्थानीय रूपमा पनि कुनै न कुनै बहानामा त्यो सबैजना मिलेर संरक्षण गर्ने काम भएको हामीले अरू अरू संरचनाहरूमा पाउँछौ ढुङ्गे धाराको कस्तो छ
ढुङ्गे धारा पनि यस्तै नै हो होइन ढुङ्गे धाराको हामीले अलिअलि चाहिँ हामीसँग जानकारी भएको अनुसार ढुङ्गे धारा अब भन्ने बेलामा चाहिँ जुनसुकै चिजहरू पनि फलानु राजाको पालोमा बनाएको फलानु राजाले बनाइदिएको भन्ने त पक्कै पनि हुन्छ अब त्यसमा चाहिँ राजाले आफै बनाएको त होइन अनि कतिपय ढुङ्गे धाराहरू चाहिँ अब सामाजिक काम हो पहिला चाहिँ अब पानी कसैलाई दिनु भनेको ठुलो पुण्यको काम हो कसैलाई पानी खुवाउनु भनेको त्यो हिसाबमा चाहिँ सक्नेले जोसँग पैसा छ जसको जोसँग चाहिँ त्यो सामर्थ्य छ उनीहरूले चाहिँ आफ्नो गाउँठाउँमा टोल छिमेकमा ढुङ्गे धारा बनाइदिने पाटी बनाइदिने पवा बनाइदिने यो चिजहरू हुँदाखेरि त्यो ढुङ्गे धारा पनि त्यसरी बनाएको उदाहरण पनि छन् र त्यसरी ढुङ्गे धारा बनाइसकेपछि यहाँले भन्नुभएको छ त्यो ढुङ्गे धारा एउटा संरचनालाई संरक्षण त गर्नै पर्यो त्यसको लागि आय स्रोत चाहियो त्यो आय स्रोतको लागि चाहिँ अब गुठी बनाउने गुठीको लागि चाहिँ जग्गाहरू राखिदिने त्यो जग्गाको आमदानीबाट आय स्रोत आउने र त्यो आय स्रोतबाट चाहिँ त्यहाँको संरक्षणको कामहरू गर्ने अझ त्योसँग जोडिएको विशेष गरेर चाहिँ यहाँले भन्नुभएको छ एउटा पर्व विशेष नै छ पानीको मुहानहरू सरसफाई गर्ने भनेर सिजिनख भनेर चाहिँ एउटा चाड नै छ हामीसँग होइन त्यो चाडमा चाहिँ अब अन्य विभिन्न कामहरू सँगसँगै त्यसको महत्वपूर्ण पक्ष भनेकै पानीको स्रोतहरूको सरसफाई र संरक्षण गर्ने वर्ष दिन अरू बेला भुले पनि त्यो दिन चाहिँ यो गर्नै पर्ने भन्ने एउटा परम्परा चलाइदिएको छ अब त्यो परम्परालाई हामीले अब अहिले कति चाहिँ हामी त्यसमा हामीलाई कति थाहा छ र हामी कति त्यो काम गरिरहेछौँ भन्ने कुरा चाहिँ फेरि बेग्लै भयो
जस्तो हामीले केही समय अगाडि पद्मसुन्दर जोशीसँग कुराकानी गर्दा उहाँले के एउटा कुरा बताउनु भएको थियो भन्दा जस्तै कुनै पनि ठाउँको वा स्रोतको संरक्षणको लागि हामी कहाँ विभिन्न किसिमको यो प्रणालीहरू जस्तै व्यक्तिगत रूपमा सरसफाईका लागि हामीलाई कहिलेकाहीँ केही रोग लाग्यो चिलायो भने हामीले चाहिँ नाग देवताले त्यो समात्यो त्यही भएर त्यही धारा नजिकै गएर पूजा गर्नु पर्यो भनेर एउटा चलन बसाइदियो हामी त्यो एकदम सफा गर्छौँ पहिला धारालाई अनि पूजा गर्छौँ यसरी पनि त्यो धारा संरक्षण भयो परिवारका सदस्यहरू मिलेर गर्ने एउटा अवसर हुन्छ समाज टोल पुरै मिलेर गर्ने जस्तो सिथिनख जस्तो एउटा अवसर हुन्छ यसरी यो विभिन्न किसिमले प्रणालीहरू मिलेर यो संरक्षणको लागि बनाइएको हुन्छ भनेर उहाँले बताउनु भएको थियो हामीले यसरी मानिसहरूलाई एउटा संरचनाको संरक्षणमा लगाएका थियौं पहिलादेखि भने त्यही मानिसहरूलाई अलिकति पर लगेर स्रोतको संरक्षणमा किन लगाउन सकेनौ त अहिले आएर हामीले
यसमा
यो खुला स्थान
यो खुला स्थानको कुरा गर्दाखेरि मैले बुझेको चाहिँ ढुङ्गे धाराकै उसमा सन्दर्भमा कुरा गर्दाखेरि पानी भनेको एकदमै सेन्सिटिभ विषय हो हैन हामीलाई थाहा छँदैछ पानीमा कुनै पनि किसिमको सानो प्रदूषण भयो भने त्यो पानी उपभोग गर्ने हजारौं मानिसलाई एकैचोटि त्यसले असर गर्छ त्यसैले ढुङ्गे धाराको प्रणालीको पनि अहिले हामीले संरक्षणको कुरा अगाडि बढाउँदाखेरि नि ढुङ्गे धारा प्रणाली कस्तो हुन्छ कसरी बनाएको हुन्छ भन्ने चीजहरू डकुमेन्टेड छैन कि किन डकुमेन्टेड छैन भन्दाखेरि त्यो डकुमेन्ट जानेरै नगरिएको जस्तो मलाई लाग्छ किनभने पानी आउने टुटी चाहिँ देखिएको छ त्यहाँभित्रको संरक्षण संरचनाहरू चाहिँ सबै गोप्य राखिएको छ किन गोप्य राखियो भन्दाखेरि त्यसलाई कोही त्यस्तै मान्छेले खनखान पारेर त्यहाँ बिगार दिएला केही गर्यो भने त त्यसले एकैचोटि धेरै महामारी फैलाउन सक्छ
टोल टोलमा झगडा भयो ठुलो
जे पनि हुन सक्छ होइन त्यसैले यो चिजले चाहिँ यो चिजलाई चाहिँ गोप्य राख्नुपर्छ केही केही समूह विशेषले यसको ज्ञान राख्ने तर यो वाइडर पब्लिकमा लाने चिज होइन यो अलिकति चाहिँ गोप्य ज्ञान भने जसो त्यसो गरिएको हो र त्यसो गर्दाखेरि चाहिँ कुन चाहिँ ढुङ्गे धाराको मुहान कहाँ हो भन्ने पनि अब थाहा भएन किनभने त्यो बनाउने बेलामा त त्यो मिलाएरै बनाएको हो तर अहिले आएर चाहिँ अब हामीलाई खोतल्नु पर्दाखेरि चाहिँ धेरै गाह्रो छ कि र एउटै मुहानबाट धेरै ढुङ्गे धारा सञ्चालन भइरहेको पनि हुनसक्छ एउटा ढुङ्गे धाराको प्रयोग नभएको पानी तल गएर फिल्टर भएर दोस्रो ढुङ्गे धारामा झर्ने त्यो च्यानल सिस्टम त्यो त्यसरी त्यो स्टेप वाइज त्यसो पनि गरिएको पनि फेला परेको छ त्यसैले यो चाहिँ एकदमै बृहत् ज्ञान हो यसलाई चाहिँ गोप्य राख्नु यो खुला चौरसँग यसको सम्बन्ध हामीलाई पनि यो बुझ्न धेरै समय लाग्नुको कारण किन भन्दाखेरि यो चिजहरू डकुमेन्टेड छैन कि
त्रिरत्नजी यहाँसँग जिज्ञासा राख्नको लागि हामीसँग टेलिफोन सम्पर्कमा अहिले कोही हुनुहुन्छ उहाँलाई यतिखेर हामी स्वागत गर्न चाहन्छौ नमस्कार
हजुर नमस्कार म सालबाट सामाजिक चिन्तक कृष्ण भक्त डंगोल
हामीसँग एनजीओ फोरमका कार्यवाहक कार्यकारी निर्देशक त्रिरत्न मानन्दर हुनुहुन्छ डंगोलज्यू आफ्नो जिज्ञासा प्रश्न सुझाव छुटकरीमा राख्न सक्नुहुन्छ
उहाँलाई चाहिँ धन्यवाद नमस्कार
नमस्कार
अनि मैले चाहिँ सोध्न खोजेको के अहिले चाहिँ ढुङ्गे धारा बनाउन सक्छ कि सक्दैन किन सकेन किन त्यो टेक्निक चाहिँ अलप भयो त्यो टेक्निकलाई चाहिँ फेरि पुनर्जागृत गर्न सक्ने कि नसक्ने यदि कोही सक्दैन भनेदेखि अहिले तपाईँहरूको फोरमले या चाहिँ यो देशले सकेन भने त्यो ज्ञान र सिप भएको मानिस खोजेर फेरि चाहिँ किन चाहिँ नगरेको होला भन्ने मेरो प्रश्न हो र अहिले फेरि त्यो ढुङ्गे धारा अहिले पनि बनाउन सकिन्छ त्यसको एउटा विशेष चाहिँ विधि छ त्यो विधि आजसम्म मैले धेरै यसको चाहिँ रिसर्चहरू पनि पढिया छु रिसर्च अब यो तपाईँहरूको कार्यक्रम यहाँ छु अहिले पनि ढुङ्गे धारा बनाउन सकिन्छ त्यो सिप भएको मानिसहरू पत्ता लगाउनु पर्यो भन्ने मेरो चाहिँ जिज्ञासा हो धन्यवाद
धेरै धन्यवाद डंगोलज्यू कृष्ण भक्त डंगोल आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा नक्सालबाट उहाँको यो जिज्ञासा
उहाँले चाहिँ मलाई जहाँसम्म लाग्छ ढुङ्गे धारालाई फेरि अहिले हामी बनाउन सक्छौँ कि सक्दैनौँ अथवा हामीसँग त्यो अहिले सिप छ कि छैन भन्ने प्रश्न जस्तो लाग्यो उहाँको होइन त्यो हिसाबमा हेर्दाखेरि अहिले ढुङ्गे धारामा संरक्षणमा काम गरिरहेको मानिसहरू पक्कै पनि हुनुहुन्छ र अहिलेलाई मलाई जहाँसम्म लाग्छ नयाँ ढुङ्गे धारा बनाउनु भन्दा पनि भएको ढुङ्गे धारालाई संरक्षण गर्ने अथवा पानी नझर्ने भइसकेको ढुङ्गे धारालाई पानी झर्ने बनाउन सकियो भने त्यो हाम्रो सफलता हुन्छ किनभने ढुङ्गे धारा बनाउनलाई धेरै नै ठाउँ चाहिन्छ अहिलेको कन्जेस्टेड ठाउँमा अब यो मुहान खोज्ने त्यो मुहानबाट ढुङ्गे धारा ल्याउने च्यानल बनाएर ल्याउने यो सबै गर्नको लागि चाहिँ गाह्रो छ र सायद आवश्यक पनि नहोला हामीसँग भएका 400 ढुङ्गे धारा सबै ठाउँमा पानी झर्ने हो भने नयाँ ढुङ्गे धाराको आवश्यकता नपर्ला जस्तो मलाई लाग्छ र अर्को चाहिँ उहाँको जिज्ञासा थियो अब भइरहेको बिग्रिएको ढुङ्गे धारा संरक्षण गर्न के कठिनाई छ भनेर उहाँले भन्नुभएको थियो होइन त्यसमा चाहिँ मैले अघि नै भने पहिला जुन बेलामा ढुङ्गे धारा बनेको थियो त्यो बेलामा सबै ठाउँ खुल्ला थियो एउटा पानीको मुहान फेला पार्ने र कुन टोलमा ढुङ्गे धारा बनाउने त्यो दुईवटा चिज थाहा भइसकेपछि त्यसलाई लिङ्क गर्नलाई त्यहाँ च्यानल बनाउनलाई चाहिँ सबै खुल्ला ठाउँ थियो सबै खेतै खेत थियो जहाँबाट पाएको पर्छ त्यहाँबाट खनेर ल्याउन मिल्थ्यो र त्यसरी नै बनाइरहेको र आजभोलि चाहिँ त्यो च्यानल कहाँ छ भनेर थाहा नभएर त्यो च्यानलकै माथि घरहरू बनिसक्यो अब हामीले कुनै सुकेको ढुङ्गे धारालाई चाहिँ अब फेरि पानी झार्ने बनाउने भनेर त्यहाँ च्यानल खोज्दै जाँदाखेरि मान्छेको घरको जगमुनि पर्ने भइसक्यो अब घरको जगमुनिको च्यानल कसरी खोल्ने यो त समस्या छ जुन ठाउँमा बाटोबाट गइरहेछ जुन ठाउँमा खुल्ला ठाउँ छ त्यहाँ चाहिँ गर्न सकिन्छ त्यसैले अहिलेको चुनौती भनेको चाहिँ त्यो च्यानलहरू खोतल्दाखेरि चाहिँ अब निर्माण भइसकेको संरचनाको तल पर्न गइरहेको हुँदाखेरि अब त्यो च्यानलको लागि घर भत्काउने कि अब निजी घरको मुनि कसैले खन्न दिन्छ कि दिँदैन च्यानल हेर्नका लागि त्यो कुरा छ भने कसैले चाहिँ अब खुल्ला ठाउँमा पहिला जग्गा थियो त्यहाँ घर बनाउनलाई जग खन्दाखेरि ढुङ्गे धाराको च्यानल भेट्यो, पानी झर्दै गरेको च्यानल भेट्यो भने त उसलाई उसले चाहिँ कसैलाई भन्दै नभनिकन खुल्लो पानी आफ्नो स्टोरेजमा राखेर बन्द गरिदिन्छ अनि यसले गर्दाखेरि ढुङ्गे धारा त्यहाँ सुकिरहेको हुन्छ। त्यसरी यस्तो चुनौती चाहिँ अहिले छ।
यस्ता उदाहरणहरू हामीलाई जान्न अझै पनि मन छ, कोही यस्तो भएकै छ कि यो स्रोतै लुकाउने काम पनि। यसबारेमा हामी केही बेरपछि कुरा छौँ।
यति नै खै भने हामी छोटो विश्राम दिन्छौँ। छोटो विश्रामपछि यहाँसँगको कुराकानी फेरि पनि जोड्नेछौँ। कार्यक्रम खुल्ला मन सुनिरहनुहोला। र आज हामी सार्वजनिक स्थल जुन खुला ठाउँहरू छन् यस विषयमा कुराकानी गर्ने जमर्को गरिरहेका छौँ। हामीसँग गइसका कार्यवाहक कार्यकारी निर्देशक हुनुहुन्छ, उहाँसँगको कुराकानी हामी जोड्नेछौ त्रिरत्न मानन्दरसँग। यति नखेर भने हामी
त्रिरत्न मानन्दरसँगको कुराकानी त हामी अगाडि लान्छौं नै, किनभने भन्दा हाम्रो स्टुडियोमा हुनुहुन्छ यहाँ। अनि हामीले यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा डाक्टर मथुरा कृष्ण श्रेष्ठलाई पनि निम्त्याएका छौं। उहाँलाई हामीले चिन्न सक्छौ यो खुला स्थान बारेको बहसमा केही समयमा उहाँ आफै आबद्ध हुनुभएको एउटा संस्था छ रेस्पेक। रेस्पेकले एउटा कार्यशाला पनि सञ्चालन गरेको थियो एउटा समयमा, त्यसै बारे हामी थप जानकारी लिने प्रयासमा छौं। अहिले श्रेष्ठज्यू हामी स्वागत गर्छौं यहाँलाई। नमस्कार।
नमस्कार।
हामीले यो रेस्पेकले एउटा समयमा जुन एउटा कार्यशाला राखेको थियो खुला स्थानहरू बारेको बहसका लागि, यसको बारेमा जान्न चाहन्छौँ, किन आवश्यकता यहाँहरूले महसुस गर्नुभयो त्यो बेला?
हो, काठमाडौँ भनौँ न, अब नेपालको यो काठमाडौँबाट सुरु गरौँ। काठमाडौँ कुनै जमानामा सायद संसारको सबैभन्दा बढी खुला स्थान भएको सहर थियो होइन। अब तर अहिले आएर सायद चाहिँ सबैभन्दा कम खुला स्थान भएको सहरमा परिणत भएको छ। यो दुर्भाग्यको कुरा हो र खुला स्थान बिच्ने प्रवृत्ति सरकारदेखि लिएर अब यो अब एउटा भनौँ व्यापारिक प्रतिष्ठानहरूदेखि लिएर मानिसहरूमा पनि त्यो प्रवृत्ति गएको छ। त्यो चाहिँ नै राम्रो होइन। खुला स्थान भनेको सहरको एउटा फोक्सो हो। सहरको फोक्सो मात्रै नभइकन मनोरञ्जनको चाहिँ एउटा स्थान हो, प्रदर्शन गर्ने एउटा स्थान हो र स्वास्थ्य प्रदर्शन गर्ने स्थान पनि हो। हजुर।
अनि यही कारणले यहाँहरूले यो खुला स्थान बारेको बहस बनाउनु भएको थियो।
हजुर।
यसमा यहाँहरूले एनजीओ फोरम सँगसँगै अरू अरू पनि संस्थाहरूलाई समेट्नु भएको थियो, उहाँहरूबाट के कस्तो सहयोग चाहिँ पाएको थियो?
होइन, सबैको धारणा त त्यही हो होइन। सबै यो यसको यो कन्सर्न भनेको रेस्पेक्टको मात्रै होइन, सबैको कन्सर्न हो। हेबिटेट नेपालको पनि कन्सर्न हो, एनजीओ फोरमको पनि कन्सर्न हो, अरू सबैको त्यहाँ पार्टिसिपेन्ट सबैको चाहिँ एकदमै चासो रूपमा सहभागी गर्नुभयो। उहाँ चाहिँ एकदमै केही न केही गर्नुपर्छ सबै मिलेर एउटा आन्दोलनको रूपमा एउटा खुला स्थानको लाई चाहिँ प्रिजर्भ गर्नु मात्रै होइन यसलाई चाहिँ विस्तृतिकरण पनि गर्दै लैजानुपर्छ। हराएका खुला स्थानहरूलाई चाहिँ अब त्यो खोज्दै गरेर ऊ गर्नुपर्छ भन्ने कुरा हो। किनभनेदेखि अब एउटा काठमाडौँको पानीको एउटा भण्डारणलाई स्वच्छ र पर्याप्त मात्र बनाउनमा पनि यसको चाहिँ काम हुन्छ। किनभने खुला स्थानमा जति पानी सोच छ त्यही सोच चाहिँ नै खुला स्थानबाट सोचेर आएको पानी अन्डरग्राउन्ड वाटरमा जान्छ, त्यही पानी चाहिँ हामी उपयोग गर्छौँ। त्यो निश्चय नै अहिले चाहिँ के छ भनेदेखि काठमाडौँको चाहिँ अन्डरग्राउन्ड पानी स्वच्छ नभएको मेन कारण चाहिँ नै खुला स्थानको अभावको कारणले पनि हो र खुला स्थानको मिचाईको कारणले हो।
डाक्टर श्रेष्ठ, अब यति महत्व छँदैछ होइन, यति हुँदा हुँदै पनि जस्तै रेस्पेक्ट जस्तै अरू कुनै संस्थाले खुला स्थान बारेको बहसलाई फेरि अगाडि ल्याएको हामी पाउँदैनौ नि। जस्तै यो 2011-10 अन्त्यतिरको कुरा हो यो, अनि भनेपछि अहिलेसम्मको समयमा न रेस्पेक्टबाटै फेरि यस्तो कुनै कार्यक्रम भयो र यसै क्षेत्रमा काम गर्ने भनेर खोलेका अहिले नयाँ नयाँ केही संस्थाहरू बाहेक अरू कसैले खासै केही चासो यसमा किन देखाएन त?
होइन, नदेखाएको होइन। अब यो सधैँ यो यो कुनै यो काम भनेको वर्कसप गर्नु मात्रै होइन, अरू अरू काम पनि हो। जस्तो एडभोकेसीहरू गर्ने सचेतना कार्यक्रमहरू बढाउने त्यो काम रेस्पेक्ट लागिराखेको नै छ होइन. त्यसको कार्यकारी निर्देशक हाम्रो शान्तलाल ज्यूलाई चाहिँ तपाईँहरूले सोध्नुभयो अझ राम्रो होला यसबारेमा, किनभने रेस्पेक्ट चुप लागेर बसेको छैन यो मामिलामा.
अब यसरी पैरवी गरिराख्दा नि यहाँले त्यसपछि त विभिन्न कार्यक्रमहरू पनि गर्नुभयो होला, यसरी सम्झना लायक यो चाहिँ गरियो है भनेर केही एक दुईवटा हामी सम्झन सक्छौ?
अब त्यो चाहिँ नि के छ भनेदेखि, अब जस्तो त्यहाँ पाटनमा जसो पानीको त्यहीँको समुदायहरू मिलेर पानीको चाहिँ आकाशको पानीलाई जम्मा गरेर त्यसलाई चाहिँ वितरण गर्ने जुन सिस्टम लगायो होइन, र पाटनको दुई तिन ठाउँमा चाहिँ यस्तो सिस्टम गरेको छ. त्यस्तै सुन्दरी घाट चाहिँ त्यो जुन चाहिँ खुला उस मैदान थियो पहिला त्यस ठाउँमा पोखरीको रूपमा थियो, त्यसलाई चाहिँ अहिले अधिग्रहण गरेर गरिएको कुरा हो.
त्यो अहिले जुन सुकुम्बासी बस्ती बसाउने प्रयास भइरहेको त्यही ठाउँ होइन र
बस्ती बसाउने कुरा चाहिँ के छ भनेदेखि ज्यादै नै अदूरदर्शी कुरा हो. त्यो सुकुम्बासीहरूलाई अहिले जुन चाहिँ उसमा बसेको छ जोखिमपूर्ण स्थानमा नदीलाई चाहिँ उ गर्ने गरेर त्यसलाई स्थानान्तरण गर्नु एकदमै जरुरी छ. त्यसको मतलब यो होइन कि त्यसको एउटा सङ्घर्ष गरेर एउटा बनेको एउटा सार्वजनिक स्थललाई चाहिँ त्यसमा चाहिँ राख्नु चाहिँ एउटाको समस्या एउटाको कसिङ्गर अर्को ठाउँमा राख्नु राम्रो होइन.
मैले चाहिँ सुन्दरी घाटको जुन यहाँले प्रसङ्ग उठाउनु भयो नि, यो सुन्दरी घाट अहिलेको जुन अवस्थामा हामीले देखिरहेका छौँ त्योभन्दा पहिला के थियो त त्यहाँ?
अब त्यहाँ सबैले मिस्टेकको थियो क्या रे होइन, अब त्यो सबै कुरा थाहा छैन. त्यहाँको अब हेबिटेटको मान्छे र त्यहाँको स्थानीय समुदायहरूलाई बढी सोधे राम्रो हुन्छ होइन, किनभने त्यहाँ सबैले मिचेर मिचमाच गरेर राखेको थियो. त्यहीँको जनता कन्सियस भएर र हाम्रो यो चाहिँ के छ भनेदेखि यो हाम्रो पानीलाई स्वच्छ गर्ने हाम्रो सार्वजनिक स्थल हो यो उसले पाउनु पर्दछ. अब त्यस्तै चाहिँ कुरा के छ भने लगन खेल भनेको पहिला लक्ष्य हो, एउटा पानीको पोखरी थियो पहिलादेखि एउटा सातौं शताब्दीदेखि नै त्यो पानीको पोखरी थियो लक्ष्य थियो. अहिले त्यसमा घरै घर भइराखेको छ होइन. अब त्यो चाहिँ किन बनाएको भनेदेखि पानीको यही काठमाडौँको यो पानीलाई रिचार्ज गर्नको निम्ति बनाएको पोखरी हो. अब त्यो ऊ भयो, त्यस्तै सयौं त्यस्तो पोखरीहरू खत्तम भएको छ. त्यस्तै टिङ क्ष भनेको एउटा धन टिङ भनेको नेवारी शब्दमा धनुर्बाण हो, क्ष भनेको मैदान हो होइन. यो त पहिला घोडसवर पहिला सुरुमा चाहिँ के हुन्छ सातौं शताब्दीमा नरेन्द्र देवको पालामा 10,000 जति 10-12,000 जतिको घोडचडी थियो. त्यसलाई चाहिँ खेल गर्न चाहिँ के छ भनेदेखि पाटनदेखि नै एउटा नारायण थानसम्मको ठुलो मैदानलाई टिङ्छ भन्थ्यो है. अब त्यसलाई अहिले त मिचमाच गरेर अब सिंहदरबारको पनि आधीभन्दा बढी भाग टिङ्छको भाग थियो. अब स्वास्थ्य मन्त्रालयदेखि त्यसदेखि लिएर यो के छ कृषि त्यो जम्मै चाहिँ मिलिट्रीको पनि छ, त्यो जम्मै चाहिँ तिङ्खको भाग थियो. नारायण हिती दरबार तिङ्खको भाग थियो, इन्डियन एम्बेसी तिङ्खको भाग थियो, मोहन संसदको दरबार अहिले त्यो तिङ्खको भाग थियो. यो सबै मिचमाच गरेर ऊ भएको हो. अहिले त मिचेर त्यसै त हो नि, सबैभन्दा बढी खुल्ला स्थान भएको काठमाडौँ अहिले सबैभन्दा सानो थोरै खुल्ला स्थान भएको कारण भयो. यही प्रवृत्तिले गर्दा हो. सरकारको पनि यस्तै एउटा अदूरदर्शी कामले गर्दाखेरि एउटाको समस्या अर्को ठाउँमा ल्याएर थोपाउनु राम्रो थिएन. अहिले त्यहाँको जनता उठेर त्यसको विरोधमा हो, त्यो राम्रो सकारात्मक मान्नु पर्दछ.
त्यो छ नि डाक्टर श्रेष्ठ, जुन हामीले अहिले खुल्ला स्थानहरू बारेको संरक्षणको कुरा गर्दाखेरि नि रेस्पेक्टले एउटा पहल शुरू गरेको हो एक वर्ष
रेस्पेक्टले मात्र होइन सबै मिलेर गरेको.
यसमा मैले जान्न खोजेको जस्तो अघि यहाँले भन्नुभयो सुन्दरी घाटको एउटा उदाहरण, स्थानीयवासीहरू जागरूक भएका छन्, त्यसको भरै राजनीतिक प्रभाव अर्कै होला, त्यस बाटोमा हामी कुरा गरिरहेका छैनौँ, तर जागरूक भए. त्यो सबै पाताल पोखरीतिरको खाली स्थान बारेको
संरक्षणलाई लिएर पनि स्थानीयहरू जागरूक भएको हामी पाउँछौँ। यो स्थानीयहरूलाई जागरूक बनाउनका लागि कुनै विशेष कार्यक्रम तपाईँहरूले गर्नुभएको छ?
होइन, हामीहरूले मात्रै गरेको होइन, सबैले गरिराखेको छन्। जस्तो पाटनको नाग पोखरीको चाहिने त्यो चाहिने के छ भने सिल्टिङले रोक्नको निम्ति त्यहाँ रोप्ने त दस पन्ध्र वर्ष अगाडि नै स्थानीय र एउटा युनिसेफदेखि लिएर हेबिटेटदेखि लिएर सुरु भएको कार्यक्रमहरू हो, त्यो अहिलेसम्म पनि कन्टिन्यू छ। होइन, त्यस्तै विभिन्न ठाउँहरूमा सिमसा क्षेत्रहरूको जोगेडना गर्नको कामहरू भइराखेको छ। अब रेस्पेक्ट, म अध्यक्ष भए पनि रेस्पेक्टले गरेको म भन्न चाहन्न, किनभने एउटा संस्थाले मात्रै गर्ने काम पनि होइन, यो सबै मिलेर गर्ने काम हो। रेस्पेक्ट, यो कुरामा गर्व गर्छ कि रेस्पेक्ट चाहिँ सबै मिलेर गर्नेमा विश्वास गर्दछ र चाहिँ त्यो कुरा कन्टिन्यू हुनेछ भन्ने विश्वास दिलाउँछु।
यसको लागि कुनै कार्यक्रमहरू यहाँहरूले सोच्नु भएको छ यो आउने दिनहरूमा? कार्यक्रम
त त्यहाँको कार्यकारी निर्देशकसँग सोध्न, शान्तलालजीसँग होइन, अलि ओभरअल पोलिसीमा, म त अध्यक्ष भएको हुनाले पोलिसी गाइडलाइन गर्ने हो, पोलिसीमा चाहिँ नि यसमा चाहिँ नि तगारुकता साथ जाने भनेको छ। कार्यक्रम त एउटा कार्यकारी एउटा उसले ल्याउँछ नि होइन, कार्यकारी त्यो अफिस बियरहरूले ल्याउने काम हो।
यति हुँदा हुँदै पनि नि
जहाँसम्म थाहा छ त्यो भइरहेको छ
डाक्टर श्रेष्ठ, यति हुँदा हुँदै पनि यहाँको अनुभवले के बताउँछ? अब भएका खुला स्थानहरूको संरक्षणमा होइन, अब भएका खुला स्थानहरूको रेखदेखका लागि अगाडि के गर्न सकिन्छ होला?
धेरै गर्न सकिन्छ, सबैभन्दा पहिले यता एउटा चाहिँ रेगुलेट गर्नु पर्यो, एन कानुन नभएको होइन, भएको कानुनलाई चाहिँ लागू गर्नु पर्यो र चाहिँ अरू नयाँ नयाँ काम समय अनुसार नयाँ नयाँहरू कानुनहरू बनाउँदै जानु पर्यो, यसलाई संरक्षण गर्नु र यसलाई अभिवृद्धि गर्नुपर्ने कामहरू गर्नु पर्यो। र अर्को कुरा के छ भने मिस्ने प्रवृत्तिलाई सबैले त्याग गर्नु पर्यो, सरकारदेखि लिएर। सजिलो त मिच्न सजिलो हुन्छ, कुनै ठाउँ बनाउनु पर्यो जंगल को जग्गा लिने, एउटा सार्वजनिक स्थलको जग्गा जाने मिच्ने, त्यो प्रवृत्तिलाई समाप्त गर्नुपर्छ। अरे अहिले नेपाली जनता धेरै जागरूक भएको छ, पहिला त कति गुठीका जग्गाहरू बक्सिस चाहिँ महेन्द्रको पालामा कति गए होइन, त्यो प्रवृत्ति अहिले चाहिँ नि अहिले पनि छ होइन, पहिला जतिको व्यापक रूपमा नभए पनि अहिले पनि त्यो प्रवृत्ति छ होइन, त्यो प्रवृत्तिलाई खत्तम गर्नु पर्यो। तर नेपाली जनता जागरूक भएको हुनाले त्यसो गर्दाखेरि नेपाली जनता सहँदैन, त्यसको विरोध गर्छन्, एकजुट हुन्छन्। जस्तो सुन्दरी घाटमा त्यहाँको जनताले एकजुट भएर चाहिँ देखाइदियो नि, त्यस्तै अन्तथामा हुन्छन्। त्यो चाहिँ त्यो नगर्नुपर्ने काम नगरोस् र काठमाडौँलाई सफा सुन्दर बनाउने हो भने काठमाडौँको खुला ठाउँहरूको संरक्षण मात्रै होइन, अभिवृद्धि गर्नु पर्यो, नदीहरू सफा गर्नु पर्यो, बागमती विष्णुमती सबै नदीहरू सफा गर्नु पर्यो, कञ्चन बनाउनु पर्यो, त्यसलाई धेरै काम गर्नुपर्छ, धेरै धेरैले धेरै किसिमको काम गर्नुपर्छ, त्यो धेरै मेहनत गर्नुपर्छ र सर्टकट सोल्युसन चाहिँ हुँदैन यसमा। हेर्नुहोस्, निरन्तर यसमा लाग्नु भनेको निरन्तर लागिरहनु हो, लागिरहनु हो,
प्रयास सबैतिरबाट
हुनु पर्यो हो।
हामीलाई यति धेरै जानकारी गराउनु भयो होइन, हामी धेरै आभारी छौँ यहाँप्रति डाक्टर श्रेष्ठ।
धन्यवाद।
हामीले भर्खरै कुरा गरेका हौं रेस्पेक्टका अध्यक्ष डाक्टर मथुरा कृष्ण श्रेष्ठसँग, उहाँलाई हामीले यो शान्तिका लागि सहकार्य भन्ने एउटा अभियान छ यसका अध्यक्षका रूपमा पनि चिन्न सक्छौं। उहाँसँगको यो कुराकानी त हामीले यहीँनिर बीच मार्यौं, तर फेरि त्यही अघि कुरा आयो नि, विभिन्न किसिमले विभिन्न नाममा विभिन्न तरिकाबाट अतिक्रमणहरू हुन्छ र हामीले अहिलेसम्म ढुङ्गेधाराको कुरा गर्यौं, अब ढुङ्गेधाराको स्रोतमा जाने हो भने त्यो खुला स्थानै हो। अहिले तपाईँहरूले अध्ययन गर्नुभएकोमा बुझ्नुभएकोमा यी यस्ता खुला स्थानहरू कतिको हडप भएको, हाम भएको, हराएको पाउनु भएको छ त तुलनात्मक रूपमा यसो यति पर्सेन्ट जति, यति प्रतिशत जति भनेर भन्न सकिन्छ?
हामीले खुल्ला स्थानको हिसाबले चाहिँ अध्ययन गरेको होइन, हामीले ढुङ्गेधाराको हिसाबले अध्ययन गर्दाखेरि ढुङ्गेधाराको मुहान कहाँ छ भनेर खोज्दाखेरि ढुङ्गेधाराको मुहान भनेको ढुङ्गेधारामा वरपर भएको पोखरीहरू, अनि पोखरीहरूको अध्ययन हामीले शुरू गरेको हो र पोखरीको अध्ययन पनि हामीले उपत्यकाभरि सबै ठाउँमा गर्न सकेनौँ। पर्सालाई हामीले ललितपुर उपमहानगरपालिकाभित्र मात्रै पोखरीहरू कतिवटा थिए, अहिले कतिवटा छन्, कुन अवस्थामा छन्, के भए त्यसको स्थिति भन्ने खालको एउटा सानो अध्ययन चाहिँ हामीले गऱ्यौँ। त्यहाँबाट हेर्दाखेरि चाहिँ हामीले अध्ययन शुरू गर्नुभन्दा अगाडि हामीले त्यस्तै 38-39 जति ललितपुर महानगरपालिकाभित्र पोखरी छ भन्ने हामीले सुनेका थियौँ कि। हामीले पनि त्यही हिसाबले 38-39 पोखरी कहाँ कहाँ रहेछ, अहिले त्यो कुन अवस्थामा छ, पहिले कुन अवस्थामा थियो, यो कुराहरू चाहिँ अलिक कतल्नु पर्यो भन्ने हिसाबले हामीले अध्ययन शुरू गर्दै जाँदाखेरि 3 महिनाको समय थियो हामीसँग त्यो अध्ययनको, छोटो समय थियो। 3 महिनाको अध्ययनबाट हामीले झन्डै 52 पोखरी रहेको कुरा पत्ता लाग्यो। त्यो 52 पोखरी मध्येमा चाहिँ अब धेरै पोखरीहरू पोखरीको रूपमा नरहेको अवस्था पनि आयो र थुप्रै पोखरीहरूमा चाहिँ घर बनिसकेको, विद्यालय बनिसकेको, कुनै अर्को सार्वजनिक संरचना बनिसकेको अवस्था आयो भने कुनै अरूमा चाहिँ अब पोखरी चाहिँ होइन, पानी नभएको खुल्ला मैदान मात्रै बाँकी भएको अवस्था पनि रह्यो भनेदेखि चाहिँ कुनै कुनै चाहिँ अहिले पोखरीकै रूपमा पनि राम्ररी संरक्षित भएको अवस्था पनि हामीले फेला पार्यौँ।
अब यो अध्ययन गर्दाखेरि होइन अनुसन्धान गर्न जाँदाखेरि भनौँ न, यहाँहरूले प्रत्यक्ष रूपमा त्यहाँका स्थानीय बासिन्दाहरूसँग पनि केही जानकारीहरू लिनुभयो होला, उहाँहरूको त्यो पोखरीप्रतिको जुन विचार छ होइन मत छ त्यो पनि बुझ्नुभयो होला, कस्तो पाउनुभएको भयो, स्थानीयवासीमा के छ त्यहाँको धारणा?
यसमा कुरा गर्दाखेरि चाहिँ स्थानीयवासीलाई पोखरी र ढुङ्गेधाराको सम्बन्ध नै थाहा नभएको पनि हामीले पायौँ। विशेष गरेर धेरैजनाले चाहिँ त्यो कुरा नै थाहा छैन, किन पोखरी धेरै टाढा छ, ढुङ्गेधारा धेरै टाढा छ, होइन यसको बीचमा चाहिँ 2-3-4 किलोमिटरसम्मको पनि दूरी रहेकोमा त्यो 4 किलोमिटर परको पोखरी हामी कहाँ झरेको पानी झरेको होला भन्ने चाहिँ मानिसहरूलाई थाहा छैन।
किन
मैले अघि पनि भने होइन त्यो के पहिला पो खुल्ला ठाउँ थियो त, अब त घर घर भइसकेपछि त त्यो टोलै अर्को परिसक्यो, वडै अर्को परिसक्यो, कहाँ कहाँ पुगिसक्यो, त्यो पानी त्यहाँ अहिले झरिरहेको हामी कहाँ पानी फलानु पोखरीको पानी होला भन्ने चाहिँ अहिले मान्छेलाई थाहा छैन। अनि यो पोखरीहरूको लोप भएको ठाउँहरूको पनि हामीले चाहिँ बुझ्ने क्रममा के फेला पार्यौँ भन्दाखेरि कतिपय ठाउँको पोखरी अथवा खुल्ला ठाउँलाई चाहिँ स्थानीयहरूले नै अब आपसी समझदारीमै होला होइन त्यसलाई पोखरी नभएर अब अर्कै चिज बनाइसकेका छ, त्यो हुँदाखेरि चाहिँ उहाँहरूले यो पोखरी थियो भनेर भन्न पनि गाह्रो होइन। अनि त्यसपछि हामीले अध्ययन गरेर यसरी रेकर्ड बनाउन लाग्यो भने चाहिँ ल अब फेरि हाम्रो चाहिँ यहाँ पोखरी बनाउन आउने हो कि यिनीहरूले भन्ने खालको पनि त्यो डर पनि देखियो। भन्दाखेरि अतिक्रमण भएको पनि छ अनि अतिक्रमणलाई अलिकति चाहिँ अब यो बहसमा ल्याउन नचाहने होइन, त्यो पहिला पोखरी थियो भन्ने कुरालाई लुकाउन चाहने प्रविधि पनि अझै देखिएको छ।
जस्तै यो हामीले यस्तो उदाहरणहरू सप्त पाताल पोखरीमा अनि यो ललितपुरकै एउटा यो टिबेटन क्याम्प भन्छ नि यसको पछाडिको कमल पोखरी, ती पोखरीहरूको यदि लाल पूर्जा हेर्ने हो भने लाल पूर्जामा मान्छेको जग्गा छ त्यहाँ, त्यो पोखरी दुइटैमा अहिले, कुनै समयमा त्यहाँ पहिला पोखरी थियो अहिले त्यहाँ मान्छेको जग्गा छ भने यो कसरी भयो? स्थानीयवासीहरूले थाहा नपाइकन यस्तो त हुँदैन होला, स्थानीयवासीहरूले बदमासी गर्यो भनौँ भने सप्त पाताल पोखरीलाई फेरि बिउताउन स्थानीयवासी नै लागेका छन्, के भयो?
यस्तो छ, अब धेरै पहिला त खुल्ला ठाउँ थियो, पोखरी थियो, यो पोखरी जुन हामीले अध्ययन गर्ने क्रममा पोखरी कसरी हरायो भन्ने क्रममा सबभन्दा पहिला चाहिँ के हो भने पोखरी भनेकै पानी भएको ठाउँ भयो होइन, र पोखरीमा पानी भर्नको लागि चाहिँ ललितपुरको केसमा यो टिका भैरवदेखि एउटा राजकुलो ल्याइएको छ, त्यो राजकुलोको पानी वरपरको ठाउँहरूमा सिँचाइ गर्दै 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 बाँकी भएको पानी चाहिँ लगनखेलमा आएर टुङ्गिन्छ त्यो राजकुलो हो, र त्यसले नै लगनखेलको पोखरीहरू भरिँदै जान्छ। लगनखेलमा 3-4 पोखरी थियो, सिरिज अफ पोखरी थियो, त्यो भरिसकेपछि त्यसको ओभरफ्लो गएर फेरि कुमारीपाटीको पोखरीमा भरिने, त्यसको ओभरफ्लो गएर हुँदाहुँदा पुलचोकको पोखरी भरिने, यसरी राजकुलोबाट आएको पानी चाहिँ पोखरी ओभरफ्लो हुँदै एउटा पोखरीको ओभरफ्लो अर्को पोखरीमा भरिने भरिने, यसरी चाहिँ पानीमा जुन चाहिँ एउटा पोखरीमा पानी भर्ने निरन्तर एउटा प्रक्रिया बनाइरहेको थियो। बीचमा आएर चाहिँ जुन राजकुलो मासिएपछि पोखरीमा आउने पानीको मुहान सुक्यो, भनेपछि अब त्यो ठाउँ के हुने भयो भन्दाखेरि पानी सुकेको खाल्डो हुने भयो, र त्यो खाल्डो ठाउँमा बिस्तारै मान्छेहरूले विभिन्न चिजहरू त्यहाँ फाल्दै जाने, पुरिँदै जाने, खाल्डो पुर्दै जाने भएपछि त्यो एउटा अब मैदान बन्यो, त्यो मैदान बनिसकेपछि त्यो अब एउटा चाहिँ आकर्षक जग्गा भयो, त्यो ठाउँमा विद्यालय बनाउने हो कि खेलकुदको एउटा क्लब बनाउने हो कि
नगरपालिका
बिल्डिङै बनाउने हो कि होइन, विभिन्न किसिमको कामको लागि चाहिँ त्यो जग्गा त अब एकदमै त्यो त्यसको इकोनोमिक भ्यालु बढ्यो कि। पानी नभइसकेपछि सुक्खा ठाउँ भयो, खुला ठाउँ भयो, खुला ठाउँ त जसको पनि आँखा जाने भयो। र यो क्रममा चाहिँ धेरै किसिमले पोखरी मिचिएको हामीले पायौँ। र यसरी पोखरी मिचिनुमा चाहिँ मैले अघि भने जस्तो त्यो पानी भरिने सिस्टम जब बिग्रियो त्यसपछि चाहिँ त्यसलाई दाना जानी पनि पुरिएको ठाउँ पनि छ, पानी सुकेर गएपछि त्यहाँ मान्छेले फोहोर फाल्न थाले, वरपर बस्नेलाई दुर्गन्धित भयो। यसरी फोहोर फाल्ने ठाउँ बनाउनु भन्दा त यसलाई पुरेर एउटा केही बनाऊ भनेर त्यसरी पनि भएको छ। र जुन यहाँले चाहिँ पोखरीको जग्गा लाल पूर्जा निस्कियो भन्नेमा चाहिँ अब त्यो लाल पूर्जा दिने निकाय र लाल पूर्जाको लागि सिफारिस गर्ने निकायको उनीहरूले चाहिँ पोखरी भनेको जान्दा जान्दै कसरी लाल पूर्जा निकाले भन्ने कुरा चाहिँ अब त्यहाँभित्र कहीँ पनि यो भ्रष्टाचारै हो। यो
स्थानीयहरूले थाहा पाउँछ कि पाउँदैन, यदि कुनै ठाउँ पहिला पोखरी थियो अहिलेसम्म परेको छ र त्यो ठाउँ अब मान्छेको नाममा जाँदैछ भन्ने कुरा त स्थानीयले पहिला थाहा पाउनु पर्ने हो नि। सरजमिन हुन्छ होला, त्यहाँबाट मानिसहरू आउँछ, स्थानीयवासीको मिलिमत्व नभइकन के सम्भव हुन्छ? यो
मैले अघि पनि भने होइन, स्थानीयवासीले नै मिचेको पनि छ र कतिपय केसमा चाहिँ अब बाहिरका मान्छेको नाममा लाल पूर्जा निस्केको छ। स्थानीयवासीलाई जानकारी हुनु नै पर्छ भन्ने जरुरी छैन। अब प्रक्रियामा तपाईँले भन्नुभएको छ सरजमिन गर्नुपर्छ, कतिजना मान्छेसँग बुझ्नुपर्ने वरपर, अब यो सबै चिजहरू त मिलाइहालिन्छ नि। यो चाहिँ अब भूमाफिया हो होइन, जग्गाको केस हो, लाखौं करोडौंको पैसा हो होइन, यसका लागि त अब त्यो त्यस्तो प्रक्रियाहरू मिलाउनलाई अब हाम्रा चाहिँ संयन्त्रहरू चाहिँ एकदम खपिस छन्।
जस्तो हामी कहाँ भएका यो खहरू, विभिन्न किसिमका ख, लगन खेलको कुरा आयो, ल ख भनेर उहाँले भन्नुभयो, जाउला ख भनेर जाउला खेल थियो, अनि लैनचोरको ख छ, यस्ता थुप्रै खहरू हामी कहाँ थिए पहिला होइन चौरका रूपमा, अनि ती खहरूमा कुनै न कुनै किसिमले संरक्षणका लागि भनेर चाडपर्व वा पारिवारिक रूपमा पनि केही जमघट हुने पहिलादेखि थियो। जस्तै देवाली हुन्छ, धेरै मानिसहरूको देवाली त्यस्तै कुनै न कुनै क्षमा गएर भएको हुन्छ, टुडी खेलमा शुद्ध पनि देवाली हुन्छ क्या अरे होइन। भनेपछि त्यो एक किसिमले यसरी मानिसहरूले आफ्नो यो पानीको स्रोत संरक्षणका लागि आवश्यक परेको ख, आफूहरूको फुर्सदको समय बिताउनलाई आवश्यक परेको ख, यस्ता खुल्ला स्थानको संरक्षणको लागि एउटा व्यवस्था त थियो रहेछ नि त पहिला, कहाँनिर गएर चुक्यौं त अहिले यस्तो अवस्थामा आइपुग्नु पछाडि?
यसमा चाहिँ के छ भन्दाखेरि यहाँले भन्नुभएको जस्तै सबै सार्वजनिक ठाउँहरूमा कुनै न कुनै किसिमको सार्वजनिक गतिविधि पनि हुन्छ, त्यो सार्वजनिक गतिविधि त्यहाँ गर्नु भनेकै चाहिँ अब त्यो ठाउँको महत्वलाई देखाउने हो। जस्तो मैले अघि पनि भने होइन, पानीकोसँग जोडिएर पानी प्रणालीसँग यो पोखरी हो, यो पोखरीको पानी यो ढुङ्गेधारामा झर्छ भन्ने कुरा डकुमेन्टेड छैन, त्यो डकुमेन्टेड चाहिँ जानाजानी नै नगरिएको हो। त्यो हुँदाखेरि त्यसरी महत्व नबुझे पनि मान्छेहरूले चाहिँ अब त्यो सार्वजनिक ठाउँमा खुल्ला ठाउँमा कुनै पनि किसिमको सार्वजनिक गतिविधि गर्नको लागि बनाएको हुन्छ। यहाँले भन्नुभएको जस्तै चाहिँ विभिन्न खुल्ला ठाउँमा चौरहरूमा चाहिँ आफ्नो आफ्नो कुल देवता को चाहिँ त्यहाँ राखेर वर्षको एकचोटि देवाली पूजा गर्ने दुईचोटि होइन त्यो गर्ने चाहिँ गरिरहेको छ। र त्यस्तो हुँदाखेरि यहाँ समस्या चाहिँ के पर्यो भन्दाखेरि त्यो कुल देवता अथवा देवाली पूजा गर्नुपर्ने मानिसहरू चाहिँ त्यही ठाउँ वरपर बस्दैनन्, उनीहरूको बसोबास अर्को ठाउँमा छ। त्यो सार्वजनिक ठाउँमा खुल्ला ठाउँमा देउतालाई राखेर त्यहाँ धेरै मान्छेको भेला भएर पूजा गर्नुपर्ने, गुजी सञ्चालन गर्नुपर्ने भएकोले टुँडी खेल अथवा अरू यो चाहिँ हाम्रो चाहिँ बुराङखे भन्ने छ होइन,
नारायणीमा छ
खेल, नारायणीभित्रै पनि छ, कम्प्लेक्स कम्पाउन्डभित्रै, यस लैनचौर छेउमा छ होइन। अहिले लैनचौर छेउको एउटा कुलदेवताको त्यो बाटोमै परेको छ, अहिले बाटो विस्तारको क्रममा पनि त्यसले अप्ठ्यारो भइरहेको छ, पहिला चौरभित्रै थियो,
टुडीखेलभित्र परेका अनि पछि अहिले बाटो बनिसकेपछि बाटोमा परेको त यो भद्रकालीमा पनि हामी कुलदेवताहरू देख्न सक्छौँ, सडक पेटीमा बसेर मानिसहरू पूजा गर्दै भोज खाइरहेका हुन्छन् कुनै समयमा।
त्यसैले अहिले चाहिँ समस्या के भयो भन्दाखेरि त्यो ठाउँ वरपर बस्नेहरूको कुलदेवता भएन, कुलदेवता भएकोहरू मान्छे अरू ठाउँमा बस्छन्, अब वर्षको एकचोटि दुईचोटि मात्रै त्यहाँ जाने हुन्छ, त्यो बेला मात्रै उनीहरूले चासो देखाएर चाहिँ यसको संरक्षण गर्न गाह्रो हुन्छ। जुन खुल्ला ठाउँको हामी कुरा गरिरहेका छौँ त्यही वरपर अहिले बसिरहेका बासिन्दाहरूमा यो चेतना नआइकन चाहिँ त्यो संरक्षण गाह्रो हुन्छ।
त्यसो भए अहिलेको समयमा जस्तो हामीले पहिला पहिला देख्थ्यौँ, पहिला पहिला हाम्रा खुल्ला स्थानहरू के काममा पूजा यो प्रयोग हुन्थ्यो त भन्दा एउटा यही कुलदेवताहरूको पूजा आजामा देवाली भनेर बसेर सबै परिवार जमघट गर्ने, भोज खाने, एक किसिमको वनभोज जस्तै भयो त्यो होइन, अनि त्यो भयो, अनि जात्रा मात्राको कुरा आउँछ, वर्षको एक दुईचोटि कुनै न कुनै बहानामा त्यहाँ केही न केही नाचगान हुन्छ, गतिविधि हुन्छ, यो परम्परागत प्रयोग भयो हामीले पहिला गरिरहेको। भनेपछि अब यी क्षेत्रहरूको खुल्ला स्थानहरूको संरक्षणमा मानिसहरूलाई स्थानीयहरूलाई नै जागरूक बनाउनका लागि यसको नयाँ खालको प्रयोगको बारेमा प्रवर्धन आवश्यक छ कि छैन? जस्तै यहाँले भन्नुभयो नि यो कुलदेवता एकजनाको, स्थानीय अरूहरू बस्छन्, संरक्षणको त कुरै आएन, भनेपछि अरू खालको कुनै प्रयोगको अब प्रवर्धन हुनुपर्छ कि पर्दैन?
अब अहिले यसरी कुरा गर्दाखेरि हामीले होइन काठमाडौँमा कुनै पनि किसिमको काठमाडौँको कोर सिटीमा कुनै पनि किसिमको अब म्युजिक फेस्टिभल यताउता गर्नु पर्यो भने अहिले कहाँ गर्नु गर्छन् टुँडिखेल जान्छन् बसन्तपुर जान्छन् होइन किन त्यहाँ जान्छन् भन्दाखेरि खुल्ला ठाउँ अन्त छँदै छैन होइन अब त्यहाँ चाहिँ टुँडिखेलमा कुलदेवताको पूजा र देवाली मात्रै गर्नुपर्छ भन्ने भएन नि होइन टुँडिखेलभित्र अहिले हेऱ्यौँ भने त त्यहाँ कुनै ठुलो इभेन्ट गर्नु पर्यो भने त त्यहाँ पहिल्यै डेट बुक गर्नुपर्ने अवस्था पनि छ होइन त्यहाँ चाहिँ विभिन्न किसिमको चाडपर्वहरू अब चाहिँ पहिले काठमाडौँभित्र नमनाउने चाडपर्वहरू देशभरिका मान्छे काठमाडौँमा आइसकेको सन्दर्भमा जस्तै उँभौली पर्व भनेको छ कहिले के भनेको छ होइन विभिन्न किसिमको जात जातिले आफ्नो किसिमको चाडपर्व मनाउनलाई पनि अब ठाउँ कहाँ खोज्ने भन्दाखेरि यस्तै खुल्ला ठाउँहरू रोज्नुपर्ने बाध्यता छ। त्यसैले यो नयाँ किसिमको हाम्रो सामाजिक गतिविधि अब जहिले पनि देवाली नै गर्नुपर्छ भन्ने भएन, परिस्थिति बदलियो, परिस्थिति बदलिएको जस्तै अब हाम्रो गतिविधि पनि बदलियो नि, अब नयाँ गतिविधिमा पनि त्यही खुल्ला ठाउँको आवश्यकता अहिले पनि छ भनेपछि अब भोलि यो खुल्ला ठाउँ पनि नहुने हो भने अहिले हामीले गर्न खोजेको गर्न लागिरहेको गतिविधिहरू पनि गर्ने ठाउँ अब हामीले पाउँदैनौँ भन्ने कुरा चाहिँ अब हामीले बुझ्नुपर्ने हो कि होइन।
अब यो जस्तो अब अहिले बचे कुचेको या भएका बाँकी भएका जुन खुल्ला ठाउँहरू छन् नि होइन खुल्ला स्थलहरूलाई अब यसलाई संरक्षण गर्नको लागि चाहिँ के देख्नुहुन्छ, उपायहरू चाहिँ के हुन सक्ला त?
हामीले चाहिँ पानीसँग जोडेर संरक्षणको कुरा ल्याइराखेका छौँ होइन। हामी सुरुमा चाहिँ ढुङ्गे धाराको संरक्षण मैले अघि पनि भने ढुङ्गे धाराको संरक्षण भनेर ढुङ्गाको टुटी त्यहाँबाट झर्ने पानीको संरक्षणको लागि जुट्टा जुट्दै चाहिँ अब हामी पोखरीसम्म पुग्यौँ अनि पोखरी चाहिँ पहिला पोखरी थियो अहिले चौर भइसक्यो अब त्यो चौरलाई फेरि पोखरी बनाउनुपर्छ भनेर हामी लागिरहेछौँ। यस्तै किसिमले अरू अरू संस्थाहरूले पनि मैले अघि पनि भने नि होइन यो खुल्ला चौरसँग जोडिएको संस्थाहरू धेरै छन्, कुनै न कुनै किसिमको किसिमले उहाँहरूको काम चाहिँ खुल्ला खुल्ला स्थानसँग जोडिएको छ। त्यसैले सबैले आफ्नो क्षेत्रबाट खुल्ला ठाउँ बचाउनु पर्छ के का लागि भन्दाखेरि हामीले पानीका लागि भन्यौं, अरूले अरूको लागि भन्ला, कसैले चाडको लागि भन्ला, कसैले सांगीतिक कार्यक्रम गर्नलाई भन्ला, कसैले यो चाहिँ हाम्रो चाहिँ ऐतिहासिक धरोहर हो यहाँभित्र विभिन्न हाम्रो इतिहासका कुराहरू छन् भोलि यो मिचियो भने हाम्रो इतिहासको प्रमाण नष्ट हुन्छ भनेर त्यो होला, कसैको पुरातात्विक महत्व होला, कसै धार्मिक महत्व होला, यो सबै क्षेत्रमा लागिरहेकोहरूले आफ्नो सरोकारको खुल्ला ठाउँ कहाँ हो कुन हो भनेर पहिचान गरेर त्यसको संरक्षणको लागि आफ्नो इस्यू के आफ्नो एजेन्डाको थ्रुबाट त्यहाँ जान सकियो भने यो चाहिँ सफल हुन्छ।
भनेपछि अब यो जस्तो विभिन्न संघ संस्थाहरू आफ्नै किसिमले यसको संरक्षणमा लागेको छ भनेर यहाँले जुन कुरा उठाउँदा नि होइन, अब यो संस्था विशेष चाहिँ लागिरहेको छ, अब त्यहीकै स्थानीय व्यक्तिहरूलाई बुझाउनको लागि अर्कै एउटा पाटो हुनसक्छ, त्यो बुझाएको खण्डमा चाहिँ अझै धेरै लामो समयसम्म त्यसको संरक्षण हुनुपर्छ हुन्छ भन्नेमा चाहिँ यहाँको ध्यान गएको छ कि छैन?
एकदम यो तपाईँले एकदम महत्वपूर्ण कुरा गर्नुभयो होइन। संस्थाहरूले त केही पनि काम गर्ने नै होइन कि, संस्थाको काम हामी जस्तो संस्थाको काम भनेको यस्तै डकुमेन्टहरू निकाल्ने, अध्ययन गर्ने, के रहेछ पहिलाको कुरा भन्ने खतल्ने र त्यो चिजलाई चाहिँ जस्तै यहाँहरूको हामी आज छलफल गरिरहेछौँ यस्तै मिडियाबाट सार्वजनिक सञ्चारको अरू अरू माध्यमबाट यो कुराहरू हामी बाहिर ल्याउँछौँ होइन। यो बाहेक चाहिँ अब हामीले पहिला ढुङ्गेधारा संरक्षणको कुरै गर्दाखेरि पनि तपाईँको ठाउँको ढुङ्गेधारा संरक्षण गर्नुहोस् भनेर हामी पहिला त्यसरी भन्थ्यौँ भने अब यसो होइन है, तपाईँहरूको ढुङ्गेधारा त वास्तवमा चाहिँ लगनखेलसँग जोडिएको छ, फलानु पोखरीसँग जोडिएको छ, फलानु खुल्ला ठाउँसँग जोडिएको छ, अब तपाईँहरूको चाहिँ त्यहाँको संरक्षणमा दौडिनु पर्यो भनेर चाहिँ हामीले अब चाहिँ आफ्नो ठाउँको आफू नजिक देखिएको चिज मात्र होइन कि टाढाको चिजको पनि तपाईँहरूको प्रत्यक्ष सरोकार छ भनेर हामीले समुदायमा पुर्याइराखेका छौँ र त्यो क्रममा चाहिँ ढुङ्गेधाराकै विषयमा कुरा गर्दाखेरि ललितपुर भरिको सबै ढुङ्गेधाराहरूको संरक्षणका लागि सबै ठाउँको समुदायलाई एकै ठाउँमा ल्याउनलाई हामीले एउटा संघ पनि बनाउन सहयोग गरेको थियौँ होइन, ऐतिहासिक ढुङ्गेधारा तथा मुहान संरक्षण संघ भनेर। यसमा चाहिँ ललितपुरको 51 टोलको प्रतिनिधित्व छ भनेपछि यो मेसेज चाहिँ हामीले एउटा पोइन्टबाट दिएपछि त्यो 51 ठाउँमा त्यो फिजिन्छ
यसरी। अनि उहाँहरू सबैले मिलेर पाटन औद्योगिक क्षेत्रभित्रको स्थान खुल्ला स्थान संरक्षणको लागि पनि आवाज उठाउनु भएको थियो, त्यहाँनिर केही संरचना बन्न लाग्दा उहाँले विरोध गर्न जानुभएको थियो।
त्यो चाहिँ अलिकति अर्कै पाटो छ, त्यसभित्र धेरै कुरा मलाई पनि थाहा छैन होइन। त्यो पाटन औद्योगिक क्षेत्र र त्यसको वरपरको ठाउँ भनेको पनि ललितपुरको रिचार्ज जोन हो, त्यसकारणले त्यहाँको जमिन मुनिको पानी संरक्षणका लागि स्थानीयहरूले चासो देखाएको चाहिँ जस्तो लाग्छ मलाई होइन। त्यहाँभित्र अरू कुराहरू पनि होलान् त्यो विस्तृत मलाई थाहा छैन।
यो यहाँले भन्नुभयो नि विभिन्न संघ संस्थाहरू मिलेर काम गर्ने अनि पछि अहिले अर्को खालको कुनै प्रयोगको बारेमा पनि अब कुरा हुनुपर्छ ती खुल्ला स्थानहरूको बारेमा भनेर हामीले कुरा गर्दा
ठुला ठुला केही चिनिएका जानिएका ठाउँमा चाहिँ यो काम भइरहेको छ, जस्तै टुरीखेलको बसन्तपुरको उदाहरण यहाँले पनि दिनुभयो। तर अरू थुप्रै बहाल बहिल अनि सानातिना पोखरीहरू जुन हामीले त्यति याद गरेका छैनौं, अनि यस्ता ठाउँको संरक्षणका लागि त अहिले एकदमै अप्ठ्यारो परिरहेको अवस्था नि। एउटा कमल पोखरी त हामीले भर्खरै कुरा पनि गर्यौं, मान्छेको नाममा त्यो पोखरी छ, त्यहाँ जग्गा नै छ, त्यहाँ पोखरी छ जबकि त्यहाँ होइन। यस्तो छ भने अब ती ठाउँहरूमा अरू केही हुन सक्छ कि के गर्न सकिन्छ?
त्यसको लागि सबैभन्दा पहिला भनेको चाहिँ त्यही वरपर बस्ने बासिन्दाकै पहिला सरकार हुनु पर्यो, उहाँहरूलाई चाहिँ त्यो खुल्ला ठाउँ चाहिन्छ कि चाहिँदैन। अब त्यहाँ फेरि अर्कै घर बनाउने हो कि त्यो खुल्ला ठाउँको रूपमा राख्दाखेरि उहाँलाई फाइदा हुन्छ होइन? भन्दाखेरि खुल्ला ठाउँ हामीलाई किन चाहिन्छ भन्ने कुरा नै हामीले बुझ्नु पर्यो कि। जस्तो हाम्रो चाहिँ हजुर अब नेवार सेटलमेन्टको पुरानो बस्तीको कुरा गर्दाखेरि होइन, एउटा ठूलो चोकलाई चारैतिरको घरहरूले घेरेर बनाएको हुन्छ। अब सबै आजभोलि कस्तो छ भन्दाखेरि आफ्नो एउटा घर बनायो, घर वरपर आफ्नै कम्पाउन्ड बनायो होइन, त्यसो गर्दाखेरि जग्गा बढी चाहिने भयो होइन। पहिलाको मान्छेले बुद्धि पुर्याएको रहेछ नि, सबैले आफ्नो एउटा एउटा सानसानो टुक्रा जग्गा बाँकी राख्नु भन्दा घर नै बरु जोडेर बनाइदिने सबैको होइन, त्यो चोक भरिको अनि जति पनि कम्युनिटीको कम्युनल लेभलको काम गर्नुपर्नलाई एउटा साझा ठूलो चोक बीचमा राखिदिएपछि त्यहाँ त सबैको त्यो साझा भयो, अनि सबैले आफ्नो छुट्टा छुट्टै जग्गा राख्नु पनि परेन। ठूलो ठाउँ भएपछि सबैलाई धेरै ठूलो काम गर्नु पनि सहयोग हुने भयो। यसरी त पहिला प्लानिङ अनुसार बनाएको रहेछ नि त,
नेवार बस्ती हुँदाखेरि
हजुर यो चिज चाहिँ अब हामीले भुल्दै गयौं कि। अब हामी चाहिँ बढी त्यो सामुदायिक भावनामा भन्दा पनि अब अलिकति व्यक्तिगत र आफ्नो मेरो आफ्नो चाहिँ घेराउन पहिला भन्ने खालको चाहिँ जाँदाखेरि अब चाहिँ यो सबै जग्गाहरू बढी मिचिने सार्वजनिक ठाउँ पनि आफ्नो नाममा गर्न पाए हुन्थ्यो भन्ने खालको यो सबै प्रवृत्ति बढ्दै गयो।
यस्तो बेलामा अब हुन त एनजीओ फोरम छुट्टै खालको क्षेत्रमा काम गरिरहेको संस्था हो, तर पनि यहाँहरूले खुल्ला स्थानको संरक्षणका लागि पनि पहल त गर्दै आउनु भएको छ, अनि फेरि रेस्पेक्टको अघि हामीले कुरा गर्यौं, दुईटा संस्था त यही भयो, युएन हेबिट्याटले गरिरहेको छ, यस्तो युनेस्को छ, यति धेरै संस्थाहरू अहिले लागेका छन् खुल्ला स्थानको संरक्षणका लागि होइन। यस्तो बेलामा नि तपाईँहरू सबैको सहकार्यमा जस्तै लगाउँ ख वा ल खको कुरा आयो, त्यो खेलको बारेमा कतिजनालाई थाहा छ त? थाहा छैन। अझ त्यहाँ त अहिले बस पार्क बनाउने, घरि के बनाउने, खुल्ला स्थानको अर्कै प्रयोगको कुरा भइरहेको छ। जाउला खेलको त्यस्तै छ अवस्था, पुलचोकको पोखरीको बारेमा हामी मध्ये धेरैलाई थाहा पनि छैन होइन। यस्तै लगन खेलको यो लैनचोरको ख्यको जुन कुरा गर्यौं त्यो पनि हामीलाई त्यति धेरै जानकारीमा नै छैन अहिले। भनेपछि त्यस्ता ठाउँहरूमा एउटा जुन यो ट्याब्लेट भनिन्छ नि, यस्तो तपाईँहरू सबैजना मिलेर त्यसको महत्वको बारेमा त्यस्तो केही ट्याब्लेटहरू खडा गर्न सक्यो भने यसले केही सहयोग गर्ला?
त्योभन्दा
फरक फरक ठाउँको मान्छेहरू
पक्कै पनि सहयोग गर्छ होइन। त्योभन्दा अगाडि नै मलाई जहाँसम्म लाग्छ यसरी यो खुल्ला ठाउँसँग सरोकार राख्ने संस्थाहरू नै एक ठाउँमा आउनु जरुरी छ होइन। जस्तो चाहिँ यहाँले अघि उदाहरण दिनुभयो त्यो रेकफेकको प्रोग्राममा हामी ओपन स्पेसको प्रोग्राम भनेर उहाँले गर्नुभएको थियो, त्यसमा हामी कसरी छिर्यौं भन्दाखेरि हाम्रो लागि ओपन स्पेस किन चाहियो भन्ने किसिमले हामी छिर्यौं होइन। त्यस्तै युनेस्को यहाँले कुरा गर्नुभयो, युनेस्कोले ओपन स्पेसलाई कसरी हेर्छ? पक्कै पनि हेरिटेजको रूपमा हेर्छ होला होइन, उहाँले हेरिटेजको एजेन्डा लिएर ओपन स्पेसको कुरा गर्नुहोला। हामीले पानीको स्रोतको रूपमा ओपन स्पेसको कुरा गर्दैछौँ, अरू कसैले अरू कुनै प्रयोजनको लागि कुरा गर्दै होला। यो सबै संस्थाहरू सरोकार राख्ने संस्थाहरूको बीचमा पनि पहिला नेटवर्किङ हुन सकेन भने यो आवाज चाहिँ अब त्यति बुलन्द हुँदैन कि जस्तो लाग्छ।
यो समन्वयको आवश्यकता,
समन्वयको आवश्यकता छ।
कहिलेबाट पहल भएको छ त यो समन्वय?
यो पहल चाहिँ भएको त मलाई थाहा छैन। अब हामीले यसरी नै यो एउटा चाहिँ ओपन स्पेसको प्रोग्राम जसरी पहिला चाहिँ रेखरेखले गरेको थियो एक वर्ष अगाडि, यस्तै किसिमको कार्यक्रमहरूलाई निरन्तर गर्न सकियो भने र त्यो नेटवर्किङ बढ्दै गयो भने भोलि सबै एकै ठाउँमा जुट्ने हो। जस्तो रेखरेखको केसमा एउटा इन्ट्रेस्टिङ कुरा, उहाँहरूले चाहिँ ओपन स्पेसको प्रोग्राम हामीलाई बोलाउनु भयो, हामीले चाहिँ फेरि पानीको एउटा अर्को प्रोग्राममा उहाँहरूलाई बोलायौं होइन। पानी पनि उहाँहरूको सबैको सरोकारको विषय हो, खुल्ला ठाउँ पनि सबैको सरोकारको विषय हो। यसरी चाहिँ हामी दुईटा फरक फरक ठाउँमा काम गर्ने, फरक फरक क्षेत्रमा काम गर्ने संस्थाहरू चाहिँ एकै ठाउँमा आउन सक्छन् भने यसरी नै क्रमिक रूपमा अरू संस्थाहरू पनि जोडिँदै आउने क्रम चाहिँ हुन सक्छ। त्यो गर्न चाहिँ जरुरी छ, हामीले पनि गर्न सकेका छैनौँ।
एकअर्काको काम बारेमा बिस्तारै सरोकार बढ्दै गएपछि त संरक्षणमा हातहरू पनि त
बढ्दै जान्छन् होइन। अब कुनै ठाउँमा चाहिँ हामीले संरक्षणको काम अगाडि बढाउन हामीले समूहमा छलफल चलाउँदाखेरि अरू संस्थाले पनि यहाँ इन्ट्रेस्ट देखाएको छ भन्ने खालको कुराहरू पनि आउँछ कि, त्यसपछि चाहिँ त्यो लिङ्कहरू बढ्दै जान्छ।
अब यो जस्तो यसमा त पोलिसी मेकिङको कुराहरू पनि त धेरै आउँछन् नि होइन, जस्तो
नीति निर्माणको कुरा गर्दाखेरि
गर्दाखेरि जस्तो यसमा जस्तो यहाँले जति पनि काम गरिरहनु भएको छ, समन्वय गरिरहनु भएको छ अन्य विभिन्न संघ संस्थाहरूमा, जति पनि कुरा आए गैर सरकारी संघ संस्थाकै कुराहरू आए होइन, यसमा सरकारलाई पनि अगाडि सारेर सरकारी तवरबाट पनि केही गर्न सकिन्छ कि यहाँले त्यस त्यसमा केही हेर्नु भएको छ?
पक्कै पनि सबैभन्दा ठुलो निकाय भनेकै सरकार नै हो होइन, गैर सरकारी संस्था सामाजिक संस्थाले गर्ने काम भनेको सानो सानो काम हो, उहाँहरूले चाहिँ हामी जस्तो संस्थाहरूले धेरै ठूलो इम्प्याक्टको काम जस्तै यहाँले भन्नुभयो नीतिगत परिवर्तन गर्नुपर्ने कामहरू हामी गर्न सक्दैनौँ, त्यसका लागि आवाज चाहिँ पक्कै हामी उठाउन सक्छौँ। तर यो जुन खुल्ला ठाउँ अतिक्रमण हुनुमा कस कसको दोष छ त, कसले कसले यसमा गल्ती गरेका छन् भनेर हेर्दै जाने हो भने त सरकारी निकायको पनि धेरै ठूलो यहाँ हामी चाहिँ देखिरहेछौँ। किनभने मान्छे त त्यसै पनि लोभी नै हो नि, उसले त लोभ गरेर चाहिँ त्यो जग्गा चाहिँ हडप्न खोजेको हो होइन, तर जुन बेला सार्वजनिक जग्गा कुनै पोखरी कुनै खुल्ला चौरको लाल पूर्जा बन्छ भने त्यो लाल पूर्जा बनाउने निकाय कुन हो, त्यो लाल पूर्जा बनाउने निकायलाई यो लाल पूर्जा बनाउनुभन्दा अगाडि यो के थियो भन्ने कुरा उहाँहरूसँग त्यो रेकर्ड छ कि छैन होइन। हामीले भन्नुपर्दाखेरि चाहिँ 2021 सालमा नापी भएको हो नि सबभन्दा पहिला होइन, 2021 सालको नापीमा कुनै पनि ठाउँ पहिला के थियो भन्ने कुरा त प्रष्टै छ होइन। अब 2021 सालपछि परिवर्तन हुँदै हुँदै गएर अहिले त्यो कुनै ठाउँको पोखरी कुनै ठाउँको खुल्ला ठाउँ अब निजी बन्छ भने त्यो निजी बन्नुमा निजी बनाउन चाहेको जसले लाल पूर्जा लिएको उसको त इन्ट्रेस्ट पक्कै पनि छ, तर त्यो रोक्नुपर्ने त्यो रेगुलेट गर्नुपर्ने यो त निजी जग्गा होइन है, यो त कुनै बेला चाहिँ सार्वजनिक जग्गा थियो भन्ने रेकर्ड कोसँग हुन्छ र त्यसलाई चाहिँ रोक्ने अधिकार कोसँग हुन्छ, अब त्यो भनेको चाहिँ पक्कै पनि सार्वजनिक
सरकारी वडा तहदेखि लिएर हामी नगरपालिका नगरपालिकादेखि अझै माथि जान सक्छौँ।
कुनै पनि लाल पूर्जा लिनलाई त अब वडाको सिफारिस चाहियो होइन, वडा भनेको त सरकारको सबैभन्दा तल्लो सबभन्दा सानो स्थानीय निकाय हो नि, वडाले त आफ्नो क्षेत्रको सबै कुरा थाहा हुनु पर्यो नि, उसले चाहिँ कुनै पनि पोखरी कुनै पनि चौरलाई निजी लाल पूर्जा बनाउनलाई सिफारिस दिनुहुन्छ कि हुँदैन होइन, त्यो चिज हेर्नु पर्यो। हामीले पनि यो ललितपुरकै पोखरी अध्ययन गर्ने क्रममा पनि 2021 सालको नापीमा के थियो त्यो रेकर्ड पनि खोतल्नु पर्यो भनेर हामीले जाँदाखेरि अब नापी विभागबाट खासै हामीले सहयोग पाएनौँ, किन भन्दाखेरि उहाँले त्यो पुरानो रेकर्ड देखाउन चाहनु भएन होइन, अब कुनै बेला चाहिँ निस्किन्छ
धेरै पोखरीहरूमा मानिसको जग्गा देख्ला भनेर पनि एउटा डर
किनभने अब हामीसँग इभिडेन्स चाहियो नि होइन, कुनै पनि चिजमा यो पहिला यस्तो थियो भन्नलाई हामीसँग प्रमाण चाहियो, प्रमाण नभइकन बोलेर त भएन, त्यो प्रमाण के हो भन्दाखेरि सबैभन्दा आधिकारिक प्रमाण भनेको नापी नक्सा हो होइन, नापी नक्साको कुरा गर्दाखेरि सप्तपाताल पोखरीको कुरा गर्दाखेरि त्यो चाहिँ 500 चान्चन रोपनीको ठाउँ थियो पहिला होइन, 500 चान्चन रोपनीको अहिले चाहिँ 14 रोपनीकोमा हामी झगडा गरिरहेका छौँ होइन, 500 चान्चुन रोपनीबाट 14 रोपनीमा अब हामी चाहिँ लाल पूर्जा बदर गर्नु पर्यो भनेर चाहिँ हामी बनिरहेछौँ भनेपछि त्यो 400 चान्चुन रोपनी त गइसक्यो होइन, त्यो 500 यति रोपनीको पहिला यो सार्वजनिक ठाउँ हो भन्ने रेकर्ड त थियो, किन त्यो अदालतमा मुद्दा चलेर यो चाहिँ सार्वजनिक ठाउँ हो यसलाई पोखरी कायम गर्नुपर्छ भनेर सर्वोच्च अदालतबाट फैसला परिसकेको छ, तर पनि लाल पूर्जा बदर गर्न सकिएको छैन भनेपछि अब जसले लाल पूर्जा दिने हो उसले चाहिँ यो लाल पूर्जा बदर गर्ने हिम्मत नगरिदिँदाखेरि सर्वोच्चको फैसला पनि कार्यान्वयन नभइरहेको अवस्था छ।
अब यो सबैको बीचमा हामी जानुभन्दा अगाडि नि एउटा अन्तिम जिज्ञासा, हामीले यो बालाजु धर्मस्थली गाविस वडा नम्बर 9 बाट गौरी बस्तीज्यूबाट पाएका हौ, यो जुन स्थानीय रूपमा भएका ढुङ्गेधाराहरू वा स्थानीय रूपमा भएका यस्ता संरचनाहरूको संरक्षणका लागि पहिला पहिला पुर्खाहरूले बनाएको हुन्छ केही न केही, उहाँहरू कहाँ रहेछ? 1955 सालमा बनेको एउटा ढुङ्गेधारा अनि त्यो ढुङ्गेधाराको स्रोत अलिकति माथि वनमा मुहान, त्यो मुहानमा संरक्षणका लागि भनेर गुठी पनि भएको मन्दिरहरू भएको त्यो सबै कुरा छँदैछ अनि तल धारामा आएको पानीको प्रयोग सबैले गरिरहेको छ, यस्तो बेलामा ढुङ्गेधारामा पानी लिनेहरूलाई माथिको मुहान संरक्षणमा पनि चासो लगाउनका लागि के गर्न सक्छ? किनभने यसरी यो ढुङ्गेधाराको पानी सबैले लिने स्रोतमा कसरी ध्यान नदिने हो भने यो ढुङ्गेधारा धेरै दिनसम्म जीवित त रहँदैन।
पक्कै पनि ढुङ्गेधाराको समस्या नै त्यही हो, यसको स्रोत टाढा हुन्छ, त्यो स्रोत नचिनिँदाखेरि स्रोतलाई संरक्षण नगर्दाखेरि ढुङ्गाको टुटी मात्र बाँकी हुन्छ। अब उहाँहरूको केसमा ढुङ्गे धारा पनि छ, पानी पनि झरिरहेको छ, मुहान पनि यो ठाउँ हो भन्ने कुरा आइडेन्टिफाइड छ,
अहिलेसम्म
छ। त्यसकारणले त्यो जुन ठाउँ चाहिँ उहाँहरूको मुहान हो त्यसलाई संरक्षणका लागि अब के गर्न सकिन्छ भन्दाखेरि, सबैभन्दा पहिला ढुङ्गे धारा वरपर ढुङ्गे धारामा पानी उपभोग गर्ने सबै साथीहरूलाई एकचोटि त्यो ठाउँमा वनभोज लानु पर्यो। वनभोज लगेर ल है, हाम्रो ढुङ्गे धारामा झर्ने पानी यो ठाउँको हो, यति यति ठाउँको पानी जम्मा भएर भूमिगत रूपमा हामी कहाँ झरेको हो, र तपाईँहरूले बुझिराख्नुहोस्, तपाईँले छोराछोरीलाई पनि बुझाउनुहोस्, भोलि पर्सि पनि कसैले पनि यो ठाउँको रुख नकाटुन्, कसैले पनि यो खुल्ला ठाउँलाई मिच्ने काम नगरौं भन्ने एउटा चेतना दिने एउटा काम हुन सक्छ भने, अर्को काम चाहिँ अब स्थानीय निकाय जीविस छ, वडा छ, के छ, स्थानीय निकायलाई पनि यो कुरा बुझाएर त्यहाँ चाहिँ अब अहिले नै तारबार लगाउन सकिन्छ कि, अथवा संरक्षित क्षेत्र भनेर चाहिँ एउटा रेखाङ्कन गरेर घोषणा गर्न सकिन्छ कि, यहाँ त्यहाँ एउटा सायद केही बोर्डै राख्न सकिन्छ कि, अहिलेलाई यो ठाउँमा फोहोर गऱ्यो भने यो पानी चाहिँ तपाईँको ढुङ्गे धारामा झर्छ, यहाँ आँचे गऱ्यो भने तपाईँको मुखमा पर्छ भन्ने चेतना दिने हो कि होइन। त्यस्तै गरिकन चाहिँ त्यो ठाउँमा अब ढुङ्गे धारामा पानी बढी झार्ने हो भने त्यो ठाउँमा चाहिँ पुनर्भरण गर्नु पर्यो पानी, अहिले पानी पुगिरहेको छैन भने त्यसको लागि चाहिँ अब आकाशबाट परेको पानीलाई त्यो ठाउँको जमिनभित्र छिराउने उपाय पनि छ, त्यो उपायतिर लाग्न सकियो भने ढुङ्गे धारामा अहिलेभन्दा बढी पानी झर्छ।
र यो प्राविधिक सहयोग तपाईँ जस्तो
प्राविधिक सहयोग चाहिँ हामीले पक्कै पनि गर्न सक्छौँ। सबभन्दा राम्रो चिज चाहिँ मैले अघि उहाँहरूलाई त्यहाँ पिकनिक लाने भने जस्तै उहाँहरूको एउटा सानो समूहलाई यसरी आकाशीय पानी जमिनभित्र छिराएको ठाउँहरूमा एकचोटि घुमन लानु पर्यो होइन, र त्यसरी पानी छिराएपछि ढुङ्गे धारामा कसरी पानी बढी झर्यो भन्ने कुरा प्रत्यक्ष कुराकानी गराइदिनु पर्यो। त्यो गरिसकेपछि चाहिँ उहाँहरूले बुझ्नुहुन्छ ए यस्तो पो गर्नुपर्ने रहेछ भन्ने।
यति धेरै हामीले कुराकानी गरिरहँदा नि यहाँनिर सबैभन्दा निचोडमा बुझ्नुपर्ने कुरा चाहिँ चेतनाकै कुरा आयो नि होइन,
चेतनाको कुरा एउटा छ तर सामाजिक चेतना जनमानसमा चेतनाले मात्र यसलाई काम गर्दैन, हुन त जनमानसको चेतनाले धेरै चिज गर्न सक्छ तर मलाई जहाँसम्म लाग्छ यो चाहिँ सरकारी निकाय जसले चाहिँ यो सार्वजनिक ठाउँ खुल्ला ठाउँको जिम्मा लिएर बसेको छ उहाँहरूमा चाहिँ यो ठाउँको महत्व नबुझ्ने हो, उहाँहरूले नबुझ्ने हो भने यो सम्भव हुँदैन, किनभने त्यो ठाउँको सार्वजनिक ठाउँको वरपरको मान्छेले थाहा नहुने गरी कतिखेर त्यो लाल पर्जा निस्केर जग्गा बेचिसकेको हुन्छ भन्ने कुरा थाहा हुँदैन होइन। हरेक दिन त मान्छे मालपतमा गएर लाल पर्जा केलाउने त हुँदैन, त्यसैले यो जसले लाल पर्जा दिन्छ, जसले सार्वजनिक जग्गाहरूको नापी रेकर्ड राख्छ, जसले सार्वजनिक जग्गाहरूको चाहिँ जिम्मा लिएर बसेको छ जुन सरकारी निकाय हो, उहाँहरूले यो कुरा बुझ्नु भएन भने अब यो अतिक्रमणको क्रम चाहिँ बढ़ी नै रहन्छ।
यो सम्बन्धित निकायलाई घसघस्याउने काम त छँदैछ, साथै जनाको हुनु पर्यो स्थानीयवासीहरू
यो यसमा चाहिँ एउटा मलाई यसले भन्न मन लागेको चाहिँ ललितपुरको एकासिंहको आल्को हिटीमा आल्को हिटी भनेको ढुङ्गे धारा हो, त्यो ढुङ्गे धाराको अलिकति माथि चाहिँ एउटा खुल्ला ठाउँ जमिन छ, त्यो ठाउँबाट चाहिँ पानी रिचार्ज भएर उहाँ कहाँ झर्ने, त्यो जग्गा अहिले पनि एउटा निजी जग्गा हो, तर स्थानीयवासीले त्यहाँ के गरिदिएको छ भन्दाखेरि एउटा नोटिस बोर्ड राखिदिएको छ, यो जग्गा भनेको हाम्रो आलोकिजी ढुङ्गे धाराको मुहान क्षेत्र हो, यो जग्गामा कुनै पनि किसिमको निर्माण हुन हामी दिँदैनौं, त्यो जग्गामा खेतीपाती गर्ने, अन्न उब्जाउने, खाने त्यो सबै गर्न पाइन्छ, जग्गाको जग्गा कायम गर्नु पर्यो, त्यहाँ कसैले किनेर घर बनाउन आयो भने हामी फर्काइदिन्छौँ, र त्यो कसैले त्यो जग्गा किनबेच गर्यो भने त्यो जिम्मेवारी उहाँ आफै हुनेछ भन्ने खालको एउटा सूचना राखिदिएको छ कि। अब यस्तै खालको सूचनाहरू हामी विभिन्न सार्वजनिक ठाउँहरूमा राख्न सक्छौँ, त्यो भयो भने चाहिँ अलिकति चाहिँ यो अतिक्रमणको आँखाले हेरिराखेकोहरू पनि तर्सिन सक्छन्, यो त स्थानीयवासीले भोलि विरोध गर्छन् हामी यहाँ घर बनाउनु पाउँदैनौँ, जग्गा किनेर मात्र के गर्ने, कागज हातमा लिएर त भएन,
यो त स्थानीयवासीहरूको सचेतताको एउटा उदाहरणका रूपमा लिन सक्छौँ। आज त्रिरत्न मानन्दजी यहाँसँग कुरा गर्दाखेरि यति धेरै जानकारी हामीले खुल्ला स्थानको बारेमा जानकारी पायौं नि होइन, शुरू गर्दा हामी ढुङ्गे धारा हाम्रै घर वरपरको ढुङ्गे धाराबाट गरेका थियौं र ढुङ्गे धाराबाट घुम्दा घुम्दै हामी पोखरी र खुल्ला स्थानहरूसम्मको संरक्षणको कुरा आज तपाईँसँग गर्न पायौं। हामी धेरै आभारी छौं यहाँको यो उपस्थितिका लागि। अनि आजको यो कार्यक्रममा हामीलाई साथ दिनुभएको थियो डाक्टर मथुरा कृष्ण श्रेष्ठले पनि, उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ, धेरै आभार व्यक्त गर्छौँ। अनि आजको लागि आज यहाँ स्टुडियोमा आइदिनु भयो नि हामीले अझ बढी यहाँबाट आउने दिनहरूमा पनि केही सहयोग यस्तै खालको पाउँछौ भन्ने आशा पनि दिएका छौँ।
पक्कै पनि मलाई पनि धेरै खुसी लागेको छ यहाँहरूसँग यो कुरा गर्न पाउँदाखेरि। यो सार्वजनिक सरोकारको विषय हो, यो कुनै संस्थाको अथवा कुनै व्यक्ति विशेषको चाहनाको कुरा होइन कि, यो सबैको भलाइ, समाजको भलाइको कुरा हो। यस्ता कामहरूमा चाहिँ पक्कै पनि हामी सहयोग गर्छौँ।
धेरै धन्यवाद। हामीले आजको यो खुला स्थान बारेको बहसलाई त यहीँ नै सकायौं। काठमाडौँका सार्वजनिक खुला स्थलहरू बारेको बहसमा आज हामीलाई सधैँ जस्तै सहयोग गर्नुभएको थियो इन्टरेक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आइम्याप, फोर्ड फाउन्डेशन र सोशियल साइन्स भा। अनि यो कुराकानीमा आज यहाँले पनि आफ्नो विचार राख्नुभयो, हामी धेरै आभारी छौं यहाँप्रति। आजको लागि यो खण्डलाई हामी यहीँनिर टुंग्याउँछौ। कार्यक्रम खुल्ला मञ्च अझै पनि बाँकी छ, रेडियो सगरमाथा सुन्दै गर्नुहोला।